Okay. الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وجعلنا نومكم سباتا وجعلنا الليل لباسا وجعلنا النهار معاشا وبنينا فوقكم سبعا شدادا وجعلنا سراجا وهاجا الى الاخر سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو تفسیر سے پڑھنے سے پہلے یا جس اس کلاس کا جو مقصد ہے وہ آپ کے سامنے ایک دفعہ ریپیٹ کرنا چاہے گا کہ یہ ایکسٹرا کلاس ہم نے سیٹرڈے کو آپ لوگوں کے لیے کیوں رکھی ہوئی ہے, کیونکہ آپ لوگوں کی کلاسز جو ہیں وہ تو منڈے سے وینسڈے تک ہو رہی ہیں اور اس کے اندر آپ کو سارے سبجیکٹس پڑھائے جا رہے ہیں, تفسیر بھی چل ہی رہی ہے آپ کی ان کلاسز کے اندر, تو پھر یہ الگ سے تفسیر کی کلاس کرنے کی ضرورت کیوں پیش آئی؟ تو ضرورت پیش آئی یا نہیں آئی, لیکن ہم نے اس کی ضرورت محسوس کری یا اس کو اہم سمجھا تاکہ اس کے ذریعے سے جتنے طالبات ہیں ہمارے اس پروگرام کے اندر ہنانا سینٹر آن لائن کے جو عالمات کی کلاسز ہیں, ان میں سے کچھ تو اب ماشاء اللہ گریجویٹ ہو چکی ہیں لیکن تفسیر کا سلسلہ جو ہے ان کا ابھی ابھی جاری ہے, تو جتنی طالبات فارمل عالمہ کورس کے اندر ہیں یا ان کے علاوہ کچھ اور بھی خواتین ہیں جو کہ ابھی فارمل عالمہ کورس کے اندر نہیں ہیں لیکن وہ اپنا ذکر و سلوک کا سفر جو ہے وہ سارس کے رابطے کے ساتھ رابطے میں طے کر رہی ہیں, تو ان کے لیے ہم نے ایک یہ کلاس اس لیے رکھی ہے تاکہ ہفتے میں کم از کم ایک دن جو ہے وہ ہمارے پاس ایسا ہو کہ جس کے اندر ہم ایک انٹریکٹیو سیٹنگ کے اندر نا جوائن ہوتے ہوں, ٹھیک ہے, جس کے اندر کہ آپ قرآن کا درس بھی سن رہی ہوں اور ساتھ ساتھ جو ہے وہ آپ کے پاس ایک آپشن ہو کہ آپ کوئی علمی سوال کر سکیں ساجد سے یا کوئی ایسا سوال کر سکیں جو کہ سلوک سے متعلق ہے, یعنی تزکیہ نفس سے متعلق ہے, سلوک سے متعلق ہے, اور ہم اس درس کے اندر ٹاپکس بھی ہم اسی طرح کے ڈسکس کرنے کا ارادہ رکھتے ہیں کہ جن کا تعلق زیادہ انسان کے تزکیہ نفس کے ساتھ ہوتا ہے. تو چونکہ اب یا جس تفسیر کی کلاسز آپ میں سے اکثر کو ڈائریکٹلی نہیں پڑھا رہا, پہلے پڑھا رہے تھے لیکن اب نہیں پڑھا رہے سوائے ایک کلاس کے, تو اس وجہ سے اب وہ سلسلہ جو ہے چونکہ منقطع ہو چکا ہے اکثر لوگوں کے لیے, تو اس وجہ سے اس کلاس کو جو ہے وہ اس مقصد سے اسٹارٹ کیا گیا ہے, ٹھیک ہے, تو اس مقصد کو اپنے سامنے رکھیں گی تو پھر یہ کلاس جو ہے وہ آپ کو ایررلیونٹ یا یعنی فضول کی نہیں لگے گی, ٹھیک ہے. ویسے تو قرآن کی تفسیر ہے فضول تو کسی مومن کو لگ بھی نہیں سکتی, لیکن پھر بھی ہوتا ہے نا کہ ہم پڑھ تو رہے ہیں آلریڈی, تین دن جو ہے ہماری مستقل کلاسز ہو رہی ہیں تو پھر یہ ایکسٹرا کلاس کیوں رکھی گئی ہے, تو اس کے یہ مقاصد ہیں, ٹھیک ہے. کوئی مقصد کے بارے میں اگر سوال ہو تو آپ یورین کلاس میں پوچھ سکتی ہیں. اچھا, اب جو ہم تفسیر پڑھ رہے تھے سورۃ النبا کی, تو اس میں ہم نے خلاصہ تفسیر تو الحمد للہ مکمل کر لیا تھا اور اس کے بعد معروف و مسائل بھی شروع کر لیے تھے, اور یہاں ہم نے آ کے روکا تھا پیج 653 پر, جو نیچے ایک سب ہیرنگ ہے کہ نیند بہت نعمت ہے, کیونکہ اللہ تعالیٰ نے ارشاد فرمایا وَجَعَلْنَا نَوْمَكُمْ سُبَاتًا, کہ نیند کاٹنے والی چیز اللہ تعالیٰ نے بنائی. تو اب اس کا مطلب کیا ہے, تو مفتی شفیع رحمۃ اللہ علیہ اس کے تحت لکھتے ہیں کہ یہاں حق تعالیٰ نے انسان کو جوڑے جوڑے بنانے کا ذکر فرمانے کے بعد اس کی راحت کے سب سامانوں میں سے خاص طور پر نیند کا ذکر فرمایا ہے. غور کیجئے تو یہ ایک ایسی عظیم الشان نعمت ہے کہ انسان کی ساری راحتوں کا مدار یہی ہے, یعنی اس کی جتنی راحتیں ہیں فزیکل راحتیں وہ نیند کے گرد گھومتی ہیں. مدار کہتے ہیں نا آربٹ کو, تو آربٹ کیا چیز ہوتی ہے؟ آربٹ وہ چیز ہوتی ہے کہ جو کہ کسی چیز کے گرد گھوم رہی ہو, جیسے ارتھ جو ہے وہ اپنے آربٹ میں گھوم رہی ہوتی ہے تو وہ سورج کے گرد گھوم رہی ہوتی ہے, تو اس گرد گھومنے کے کا جو پیتھ ہوتا ہے اس کو آربٹ کہتے ہیں. تو یہ صرف سولر سسٹم میں نہیں ہے بلکہ یہ ایون ایٹم کے اندر بھی الیکٹرانز جو ہیں وہ اپنے آربٹ میں گھوم رہے ہوتے ہیں, तो मदार का मतलब ये होता है कि किसी चीज के ऊपर आप ऐसे डिपेंड करते हो कि आप उससे निकल ना पाए, आप उसी के गिर्द ही घूमते रहें। तो इस तरह से दारो मदार भी उर्दू जुबान में इसीलिए कहा जाता है, दारो मदार, कि ये डिपेंडेंट है और ये उससे निकल नहीं सकता, उसकी डिपेंडेंसी से अपने आप को निकाल नहीं सकता। तो ऐसे को कहते हैं कि इसका दारो मदार है फलानी चीज के ऊपर। तो इस नेमत को हक ताला ने पूरी मखलूक के लिए आम ऐसा फरमा दिया है कि अमीर गरीब आलिम जाहिल बादशाह और मजदूर सबको ये दौलत यकसा बयक वक्त अता होती है। यानी जिस इलाके में भी आप रहते हैं वहां पर जब रात होती है तो चाहे आप गरीब हों चाहे आप अमीर हों, रात के वक्त अल्लाह ताला आपको सुला देते हैं। बल्कि दुनिया के हालात का तज्जिया करें तो गरीबों और मेहनत कशों को ये नेमत जैसी हासिल होती है वो मालदारों और दुनिया के बड़ों बड़ों को नसीब नहीं होती। उनके पास राहत के सामान, राहत का मकान, हवा और सर्दी गर्मी के एतदाल की जगह, ठीक है, यानी एयर कंडीशनर भी होता है और हीटर्स भी लगे होते हैं, और ऐसे जगह भी होती हैं जहाँ पर बहुत ही मोतदिल किस्म का टेम्परेचर उन्होंने मेंटेन किया हुआ होता है, नरम गद्दे तकिए सब कुछ होते हैं जो गरीबों को बहुत कम मिलते हैं। गरीबों के पास तो ये सारी नेमतें इतनी ज़्यादा नहीं होती हैं ना, बहुत कम ही होती हैं, मगर नींद की नेमत इन गद्दों तकियों या कोठी बंगलों की फिजा के ताबे नहीं है, ठीक है, ताबे नहीं है। यानी वो सारी चीजें बेशक आप करते रहें अपने लिए, अपनी राहत का सामान जो है करते रहें कि जी आप नरम गद्दों के ऊपर लेट सकें और आपको जो है वो ज्यादा गर्मी ना लगे, ज्यादा सर्दी ना लगे, लेकिन नींद का इसके साथ ताल्लुक नहीं है। ठीक है, नींद के बारे में क्या फरमाया उन्होंने, बहुत ही जबरदस्त जुमला इन्होंने लिखा है यहाँ पर, फरमाया कि वो तो हक तआला की एक नेमत है जो बराह रास्त उसकी तरफ से मिलती है, बराह रास्त विदाउट एनी वास्ता नींद अल्लाह ताला की तरफ से बंदों को मिलती है। ठीक है, क्या मतलब इस बात का, इसका मतलब ये हुआ कि अल्लाह ताला की बहुत सारी नेमतें हैं जो कि इंसान को बिल वास्ता भी मिलती हैं, वास्तों के साथ मिलती हैं। ठीक है, हर नेमत जो है वो बराह रास्त नहीं मिलती, बहुत सारी नेमतें वास्तों से मिलती हैं। ठीक है, जैसे आपको जो खाना मिलता है वो बराह रास्त नहीं मिलता, ठीक है, बराह रास्त खाना मिलता है किसी को कि जी आपने बैठ करके आंखें बंद कर ली और उसके बाद आपने सोचा कि आपके पेट में खाना आ रहा है। वो हमारे हजरत के जो छोटे बेटे हैं ना, वो जब ज्यादा छोटे थे तो वो एक हलवे का मुराकबा उनका लतीफा होता था, वो बड़े लतीफे सुनाने वाले हैं, उन्होंने बाकायदा लतीफों पे किताब भी लिख दी, राइट। तो वो एक हलवे का मुराकबा करते थे कि मैं आंखों को बंद कर लें, सर को झुका लें, तसव्वुर करें कि हलवा आ रहा है मेरे पेट में समा रहा है, इस तरह की वो मुराकबा लतीफा करते थे। तो ऐसे कभी हलवा आ जाता है आपके पेट में, बराह रास्त कभी भी नहीं आ सकता। ठीक है, इसलिए कि हलवा जो है वो तो वास्तों के जरिए से ही आएगा, मुराकबों से तो नहीं आ सकता ना, लेकिन नींद समझने की जरूरत है ना, ये वास्ते क्या चीज होते हैं और बिला वास्ता क्या चीज होती है, ये एक तालिबे इल्म को पता होना चाहिए। ठीक है, तो इस वजह से आपको मैंने ये मिसाल दी। ठीक, तो नींद का मामला क्या है, आंखों को बंद कर लें और उसके बाद फिर आप तसव्वुर करें कि जी मैंने बस अब सोना है, अब उसके बाद आपको नींद आएगी कि नहीं आएगी, इसके लिए आपको ना आपकी मम्मी मदद कर सकती है, ना अबू मदद कर सकते हैं, ना कोई बच्चा मदद कर सकता है, ना कोई भी कुछ नहीं कर सकता। अब अल्लाह की तरफ से नींद आएगी तो आएगी, वरना नहीं आएगी, वरना नहीं आएगी। कितने लोग बताते हैं कि जी हम बैठे रहते हैं, लेटे रहते हैं और चाहते हैं कि हम सो जाएं, लेकिन हमें नींद ही नहीं आती। ठीक है, घंटों भी लेटे रहते हैं फिर भी नींद नहीं आती। और कुछ ऐसे होते हैं कि वो जब नियत करते हैं कि अब मैं जाके सो जाऊं तो उनको इतना पता नहीं चलता कि उनका सर तकिए के ऊपर पहले लगा या उनकी आंख पहले बंद हुई, राइट, इतना भी पता नहीं लगता। ये अंग्रेजी का एक मुहावरा बन गया, आई डोंट रिमेम्बर वेदर माई हेड हिट द पिलो फर्स्ट और आई फेल अस्लीप फर्स्ट। ठीक है, इतनी तेजी से नींद आती है। दुआ पढ़ना शुरू करते हैं, अभी कल परसों रात की बात है, साजिद ने सोने की दुआ पढ़नी शुरू करी, मुझे याद नहीं है कि मैंने दुआ खत्म करी कि नहीं करी, वो शायद खत्म किए पहले ही नींद आ गई। ठीक है, तो ऐसा भी होता है। तो ये बराह रास्त नेमत इसको कहते हैं। ठीक है, तो फर्क पता होना चाहिए एक तालिबे इल्म को कि बराह रास्त नेमत की तारीफ क्या है और बेबराह रास्त नेमत यानी वास्तों के साथ जो नेमतें होती हैं उनकी क्या तारीफ है, सो दैट यू कैन एक्सप्लेन इट टू अदर्स। ठीक है, आपको इतना समझ में आना चाहिए कि आप दूसरों को भी समझा सकें ये बातें। ठीक है, तो समझ में आ गया, नहीं आया तो प्लीज पूछें। बाज़ औक़ात मुफ़लिस बेस سامان کو بغیر کسی بستر تکیے کے کھلی زمین پر یہ نعمت فراوانی سے دے دی جاتی ہے. ٹھیک ہے, اب مزدوروں کو آپ دیکھیں اتنی گرمی کے اندر وہ یعنی ریتی کے اوپر بھی نا لیٹ کر کے ان کو نیند آ جاتی ہے. ٹھیک ہے, بےچارے تھکے ہوئے ہوتے ہیں جیسے بھی ہوتے ہیں, لیکن نیند آ جاتی ہے اتنی گرمی کے اندر بھی, اور اتنے یعنی خراب بستر کے اوپر جو مٹی اور اس طرح کا بستر ہوتا ہے وہاں بھی نیند آ جاتی ہے. اور بعض اوقات وہ گولیاں بھی کام نہیں کرتی, گولیاں کام نہیں کرتی جن گولیوں کو ہم سمجھتے ہیں کہ ان گولیوں کی وجہ سے نیند آ جاتی ہے, حالانکہ گولیوں کی وجہ سے نیند نہیں آتی. ٹھیک ہے, گولیاں تو ایک سبب ہیں, کوشش کرتے ہیں کہ اس کے ذریعے سے نیند آ جائے, لیکن بہت سو کو اس سے بھی نیند نہیں آتی. پھر غور کرو کہ اس نعمت کو تعالیٰ نے جیسے ساری مخلوق انسان اور جانور کے لیے عام فرمایا ہے اور مفت بلا محنت سب کو دیا ہے, اس سے بڑی نعمت یہ ہے کہ صرف مفت بلا محنت ہی نہیں بلکہ اپنی رحمت کاملہ سے اس نعمت کو جبری بنا دیا ہے. جبری, ٹھیک ہے, یو آر فورسڈ ٹو سلیپ, کہ انسان بعض اوقات کام کی کثرت سے مجبور ہو کر چاہتا ہے کہ رات بھر جاگتا ہی رہے. اتنا کام ہوتا ہے کہ دل چاہتا ہے کہ بس میں کام کرتا رہوں, ختم ہو جائے کام پھر میں جا کر کے سو, لیکن ایسا آپ کر نہیں پاتے, مجبور ہو کر کے نا آپ کو سونا ہی پڑتا ہے کہ کام کرتے کرتے ہی سو جاتے ہیں, کرسی پر بیٹھے بیٹھے ہی سو جاتے ہیں, ٹھیک ہے, پڑھتے پڑھتے ہی سو جاتے ہیں. تو یہ جبری نعمت ہے, یعنی نعمت ہے جبری کہ رات بھر جاگتے ہی رہے, مگر رحمت حق جل شانہ اس پر جبرن نیند مسلط کر کے اس کو سلا دیتی ہے کہ دن بھر کا تھکان دور ہو جائے اور اس کے قوا مزید کام کے لیے تیز ہو جائیں. If we couldn't, یہ پرائیویٹلی آپ نے لکھا ہے تو اگر اس کی ریزن ہے پرائیویٹلی تو پھر تو ٹھیک ہے, لیکن اگر بائی مسٹیک پرائیویٹلی لکھ دیا تو بہتر یہ ہے کہ آپ اس کو ایوری ون سلیکٹ کر کے پھر لکھ دیں تاکہ دوسرے لوگ سوال کو پڑھ لیں, لیکن اگر آپ نے خاص نیت سے لکھا ہے تو پھر کوئی مسئلہ نہیں ہے. تو انہوں نے سوال یہ لکھا ہے کہ if we couldn't sleep well and quickly, it means کہ ہم کہیں غلط ہیں, کوئی گناہ ہے. نہیں, ضروری نہیں ہے کہ گناہ کی وجہ سے ایسا ہو رہا ہے, یہ کسی اور وجہ سے بھی ہو سکتا ہے, کسی یعنی پیورلی فزیکل کازز بھی ہو سکتے ہیں, پیورلی فزیکل کازز بھی ہو سکتے ہیں, جیسے صحت کی خرابی ہو گئی یا کوئی آپ کو ایک جینوئن مسئلہ درپیش ہوا ہوا ہے اور اس کی فکر کی وجہ سے, سوچ کی وجہ سے آپ کو نیند نہیں آ رہی. ٹھیک ہے, تو جینوئن مسئلہ کا مطلب یہ ہے کہ کوئی ایسی معاملہ پیش آ گیا کہ جس کے بارے میں آپ پریشان ہیں, تو گناہ کا اس میں عمل دخل نہیں ہے, بس اس کے بغیر ہی ایسا ایک سچویشن پیش آئی ہوئی ہے. کیونکہ جو بہت نیک لوگ ہوتے ہیں اور گناہوں سے پاک زندگی گزار رہے ہوتے ہیں, تو ان کے ساتھ بھی کبھی کبھی ایسے واقعات معاملات ہو جاتے ہیں کہ ان کا ذہن پریشان ہوتا ہے جس کی وجہ سے ان کی نیند اڑ جاتی ہے. ٹھیک ہے, تو ضروری نہیں ہے کہ اس کا تعلق جو ہے وہ اسپریچول ایشوز کے ساتھ ہی ہو. اور اس کے برعکس ایسا بھی ہوتا ہے کہ جی بہت ہی گناہگار بندہ ہے, یعنی گناہ والی زندگی گزر رہی ہے, یہ مزدور لوگ آپ کے خیال میں محنت مزدوری کرتے ہیں فوراً سو جاتے ہیں, تو کیا سارے کے سارے ان میں متقی پرہیزگار ہوتے ہیں؟ سارے مزدور پتہ نہیں کیا کیا حرام اور خرافات کے اندر ان میں بہت سارے لوگ مبتلا ہوتے ہیں. ٹھیک ہے, لیکن بہرحال ان کو نیند آ جاتی ہے. تو اس کا تعلق جو ہے نا وہ ہو سکتا ہے اسپرچل کازز سے بھی, لیکن ضروری نہیں ہے. اچھا, آگے فرماتے ہیں کہ ہاں قوا تیز ہو جائیں, یعنی یہ جو ہماری باڈی ہے نا اس کو ریسٹ کی ضرورت ہوتی ہے تاکہ یہ ریفریش ہو سکے اور یہ ریچارج ہو سکے. اللہ تعالیٰ نے یہ ریچارجنگ میکانزم بنایا ہے ہماری باڈی کے لیے, ٹھیک ہے, نیند کو باڈی کے لیے, فزیکل اسٹرکچر کو ریچارج کرنے کے لیے, روحانی اسٹرکچر کو ریچارج کرنے کے لیے نیند کی کوئی شرط نہیں ہے. ٹھیک ہے, روحانی جو ہمارا سسٹم ہے نا وہ ایک ڈفرینٹ طریقے سے چلتا ہے. ٹھیک ہے, تو اس کا نیند سے ایسا کوئی تعلق نہیں ہے, یہ ہم جسمانی اس کی بات کر رہے ہیں یہاں پر. آگے اسی نیند کی عظیم نعمت کا تکملہ یہ بیان فرمایا کہ وجعلنا اللیل لباسا, کہ یعنی اس نیند کی نعمت جو ہے وہ مکمل کب ہوتی ہے؟ جب رات کا وقت آتا ہے. ابھی کوئی سائنٹیفک ریسرچز آئی ہیں کہ رات کو جو آپ نیند کرتے ہیں نا, عشاء سے لے کر کے فجر کا جو وقت ہوتا ہے اس کو رات کہتے ہیں, یعنی ڈان کا جو وقت ہوتا ہے نا اس سے پہلے پہلے رات ہوتی ہے. जब डॉन का वक्त आ जाता है, सुबह सादक का वक्त, तो फिर तो रात खत्म हो जाती है, फिर तो सेरी यानी फिर तो आप यानी दिन शुरू हो जाते हैं ना। तो ये जो है ना, ये रात कहलाती है, इशा से लेकर के सुबह सादक का वक्त। तो इसमें जो आप नींद करते हैं ना, वो नींद जो है वो आपके बॉडी को ज्यादा सुकून पहुंचाती है। तो ऐसा है कि 1 घंटा, साइंसी रिसर्च ने बताया कि इस टाइम में जो आप 1 घंटा सोते हैं ना, दिन में सोने के 3 घंटे के बराबर वो होता है। दिन में आप 3 घंटा लगातार सोएं तो तब आपको उतना सुकून और राहत मिलेगी जितना कि आप रात में सिर्फ 1 घंटा अगर लगातार सोते हैं ना, तो उतनी आपको राहत मिलती है। ठीक है, इसका मतलब ये नहीं है कि रात को आप सिर्फ 1 घंटा सोएं, बल्कि रात को आप 5 घंटा सोते हैं तो ये 5 घंटे जो हैं वो 15 घंटे के बराबर हो गए। ठीक है, अब आप दिन में कैसे इसको कॉम्पनसेट कर सकते हैं? रात में सारी रात आप जागे रहे, दिन में कॉम्पनसेट कर ही नहीं सकते, इसलिए कि दिन में 15 घंटे आप सो ही नहीं सकते, मुमकिन ही नहीं है आपके लिए सोना। क्या कितना सो लेंगे ज्यादा से ज्यादा? 2-3 घंटे ज्यादा से ज्यादा आप लगातार सो जाएंगे दिन के अंदर, कोई काम काज नहीं है, बिल्कुल ही बेकार फारिग पड़े हुए, तो 6-7 घंटे लगातार सो जाएंगे दिन के अंदर, वरना उससे ज्यादा तो नहीं सो सकते ना। तो रात का ताल्लुक है नींद के साथ। ठीक है, और ये रात जो है वो आपको पता है कि दुनिया में एक वक्त रात नहीं होती, हर इलाके में रात जो है वो शिफ्ट होती रहती है। ठीक है ना, जैसे टाइम जोन जो होते हैं शिफ्ट होते हैं, तो रात भी जो है वो मुख्तलिफ जगहों पर मुख्तलिफ औकात में आती है। तो अंधेरा, ठीक है, रात का की डेफिनेशन क्या हुई? ठीक है, टाइम जोन है ना। अब ये सऊदी अरब के अंदर जो रात हुई है, तो पाकिस्तान में 2 घंटा पहले ही वो रात शुरू हो चुकी है। व्हाट डू यू मीन रात शुरू हो चुकी है? क्या क्या डेफिनेशन क्या है रात की? रात की डेफिनेशन यही है ना, सूरज गुरूब हो गया और उसकी रोशनी खत्म हो गई, जो उफक के ऊपर वो जो उफक शफक अबयद, ठीक है, जो सफेद रोशनी होती है ना उफक के ऊपर, वो सफेद रोशनी भी जब खत्म हो जाती है तब रात शुरू हो जाती है। यानी मुकम्मल रोशनी खत्म हो गई तब रात शुरू हुई। तो ये है रात की तारीफ। ठीक है, ये मैं क्यों बता रहा हूँ? किसी वजह से बता रहा हूँ आपको, खामखा नहीं आपको कोई किंडरगार्टन का सबक पढ़ाना मकसूद नहीं है कि जी रात क्या होती है और दिन क्या होती है, दिन क्या होता है। ठीक है, कोई रीजन है जिसकी वजह से आपको ये रात की तारीफ बताई जा रही है। तो वजअलना लैला लिबासा, के रात को हमने तुम्हारे लिए लिबास बनाया, यानी रात को हमने छुपाने की चीज बना दिया। इशारा इस तरफ है कि इंसान को फितरतन नींद उस वक्त आती है जब रोशनी ज्यादा ना हो, हर तरफ सुकून हो, शोर शुगब ना हो। हक ताला ने रात को लिबास यानी ओढ़ने और छुपाने की चीज फरमा कर इशारा कर दिया कि कुदरत ने तुम्हें सिर्फ नींद की कैफियत ही अता नहीं फरमाई, बल्कि सारे आलम में ऐसे हालात पैदा कर दिए जो नींद के लिए साजगार हों। अव्वल रात की तारीकी, दूसरे पूरे आलम, इंसान और जानवर सब पर बयक वक्त नींद का मुसन्नत होना कि जब सभी सो जाएंगे तो पूरे आलम में सुकून होगा, वरना दूसरे कामों की तरह अगर नींद के औकात भी मुख्तलिफ लोगों के मुख्तलिफ हुआ करते तो किसी को भी नींद के वक्त सुकून मयसर ना आता। ठीक है, यानी एक इलाके के रहने वालों में कुछ लोग जो होते हैं ना, उनको रात को नींद ज्यादा आती, कुछ लोग जो हैं वो उनको सुबह के वक्त नींद ज्यादा आती, कुछ लोगों को जो है दोपहर के वक्त नींद ज्यादा आती। तो जिनको दोपहर के वक्त नींद ज्यादा आती तो वो रात के वक्त जाग रहे होते, जब वो रात के वक्त जाग रहे होते तो फिर उनके जागने की वजह से एक एक्टिविटी हो रही होती। तो दूसरे लोग जिनको रात में नींद आती है, उनके लिए सुकून का सामान नहीं होता, क्योंकि बाकी लोग जागे हुए हैं, वो जागे हुए तो वो शोर कर रहे हैं, अपना काम कर रहे हैं, तो ये लोग फिर कैसे सोएंगे? तो अल्लाह ताला ने सारे इंसानों और जानवरों और जो चरिंद परिंद होते हैं उन सब के लिए जो है मुतय्यन कर दिया कि एक ही तुम्हारा सोने का वक्त है। ठीक है, इशा से लेकर के फजर तक का वक्त, तो ये अल्लाह ताला की नेमत है। अब जरा अगर आपसे हम पूछें कि जी ये सारी तफसील आपको क्यों बता रहे हैं, कोई इसमें हिकमत, कोई वजह समझ में आने वाली बात, कोई गहराई है इस बात के अंदर, तो क्या है? किसी के ध्यान में आती है कि ये सब आपको रात की तारीफ बताने में गहराई क्या है, मकसद क्या है कि आपको केजी लेवल की बात बताई जा रही है जो आपको पहले से पता है? पिछले दिनों जो सूरह हुजरात की एक आयत है, आयत नंबर 13, अल्लाह ताला फरमाते हैं ना, या अय्युहन नास इन्ना खलकनाकुम मिन ज़करिन व अंसा व जअलनाकुम शुउबन व कबाइला लितअारफू इन्ना अक्रमकुम इंदल्लाहि अत्काकुम इन्नल्लाहा अलीमुन खबीर। तो उस आयत की तफसीर में साजिद ने इस टॉपिक के ऊपर काफी सारी बात करी थी, किसी को याद है? अल्लाह ताला का बनाया हुआ निज़ाम और उसके बरअक्स एक और निज़ाम होता है जो कि इंसानों का बनाया हुआ निज़ाम होता है, और वो निज़ाम इंसानों से कौन बनवाता है? वो अल्लाह का दुश्मन शैतान बनवाता है। ठीक है, तो ये दो अलग अलग निज़ाम हैं, एक परवरदिगार का बनाया हुआ निज़ाम है और एक इंसानों का बनाया हुआ निज़ाम है। तो इंसानों का जो बनाया हुआ निज़ाम है, उस निज़ाम के अंदर क्या है कि रात की जो तारीकी है, इस तारीकी को रोशनी से तब्दील किया जाए। रात में जो आराम का वक्त है, जी निज़ाम के खिलाफ जाएंगे तो बहुत परेशानी होगी। तो रात की तारीकी को जो ये आर्टिफिशियल लाइटिंग है, ठीक है, ये जो बल्ब जिसको हम जिससे इतना खुश होते हैं, इतना ज़बरदस्त बोरों ने जो है वो इजाद करी है बल्ब की, क्या नाम था उसका, एडिसन, राइट, एडिसन ने इजाद किया था ना। तो एडिसन जो है वो तो साइंस की दुनिया के अंदर खुदा का दर्जा रखने वालों में से है। ठीक है, तो अब इन लोगों ने जो लाइट बल्ब इजाद किया, तो इस लाइट बल्ब की फिर इजाद हो गई और फिर वो फैली, तो अब हर किस्म के लाइट बल्ब इजाद हो गए, हर जगह ही लाइट बल्ब जो है मौजूद हो गए। अब इस लाइट बल्ब को हम तो अल्लाह की बड़ी नेमत समझते हैं, बल्कि हमारा बस तो चले तो हम तो लाइट बल्ब के साथ भी जो है सूरह रहमान की तिलावत चला दिया करें। ठीक है ना, ये आला रब्बी कुमा तुकल जिबान, कैसे कैसे अल्लाह ताला ने लाइट बल्ब बनवा दिए इंसानों से। लेकिन लाइट बल्ब बनाने से इंसानियत को फायदा हुआ कि नुकसान हुआ? ठीक है, फायदा तो होता ही है, हर चीज में थोड़ा थोड़ा तो फायदा होता ही है, जैसे कि शराब के अंदर भी थोड़ा फायदा होता ही है, राइट, हर चीज के अंदर कुछ ना कुछ तो फायदा होता है। लेकिन जिस चीज के अंदर नुकसान बहुत ज्यादा हो, तो उसके उस थोड़े फायदे को फिर इग्नोर करना पड़ता है, राइट। तो अब जो इस लाइट बल्ब के बनाने से थोड़ा फायदा जो भी हुआ, जिस किस्म का भी, ठीक है, सिक्योरिटी आसान हो गई, या जो है वो हॉस्पिटल्स के अंदर जो है वो इलाज मुआवजा ज्यादा आसान हो गया, ठीक है ना, इस तरह के कुछ फायदे हुए। लेकिन नुकसान क्या हुआ? इंसानों का जो निज़ाम अल्लाह ताला ने बनाया था सुकून के लिए, वो निज़ाम जो है वो बिल्कुल जो है वो खराब हो गया, ठीक है ना, उलट पुलट होकर के रह गया। तो अब रात के अंदर भी सुकून नहीं है, ठीक है ना, कितना जागते रहते हैं, जागते रहते हैं, क्यों जागते रहते हैं? अगर अगर अंधेरा हो जाता तो आप जाग सकते थे ज्यादा देर, राइट, मोमबत्तियां जलानी पड़ती थोड़ी देर जागने के लिए, यानी कितनी देर जला सकते थे मोमबत्तियां, ठीक है ना, ज्यादा देर तो नहीं चल सकते ना इस तरीके से। तो इस वजह से बिल आखिर सोना ही पड़ जाता, लेकिन अब तो सोने की कोई रीजन ही नहीं है, ठीक है ना। रात इज इक्वल टू दिन, दिन में यानी रात में आप वैसे ही काम कर सकते हैं जैसे आप दिन में काम कर सकते हैं, ठीक है, तो अब रात और दिन में कोई फर्क ही नहीं रहा। तो अब देखते हैं रियाज के अंदर फार्मेसीज कितनी ज्यादा हैं, कभी किसी ने गौर किया आप में से जो रियाज में रहने वाली हैं? खैर जिस शहर में भी रहने वाली हैं, जरा गौर कर लें कितनी फार्मेसीज होती हैं। ये फार्मेसीज इतनी ज्यादा क्यों होती हैं? ये इसलिए होती हैं क्योंकि लोगों को दवाओं की जरूरत ज्यादा है। अगर दवाओं की जरूरत ज्यादा ना होना, ये फार्मेसीज कभी इतनी ज्यादा नहीं हो, ये बंद हो जाए। देर इज अ डिमांड ऑफ मेडिसिन, दैट इज वाई दीज फार्मेसीज आर देयर टू प्रोवाइड द सप्लाई। डिमांड होती है तो सप्लाई होती है, ठीक है ना। तो लोग बीमार ज्यादा पड़ रहे हैं, बहुत ज्यादा लोगों को डिप्रेशन और टेंशन और एग्जाइटी और ना जाने क्या क्या, जबी तो उनको इतनी दवाओं की जरूरत पड़ती है, जबी तो ये फार्मेसीज बनी हुई हैं, जबी तो जो है वो इतने सारे हॉस्पिटल्स बने हुए हैं, ठीक है। तो ये जो इंसानों के बनाए हुए निज़ाम होते हैं, जिनको कि हम अल्लाह की नेमतें समझ रहे होते हैं, ये अल्लाह की नेमतें नहीं होती हैं, ये अल्लाह ताला के यानी इसको अल्लाह ताला से मंसूब नहीं करना चाहिए, ठीक है ना, इनको अपने गुनाहों से मंसूब करना चाहिए। तो अब ये जो रात को दिन में तब्दील करना, ठीक है, अब ये अपने एकदम यानी एक्सट्रीम पर कब पहुंचेगा, कोई बता सकता है? रात को दिन में तब्दील करना, अभी तो ये पूरी रात तो अभी तक दिन में तब्दील नहीं हुई है ना, सिर्फ घर के अंदर दिन में तब्दील हो गई है, राइट, या दफ्तर के अंदर दिन में तब्दील हो गई है। बाहर आप निकलें तो बाहर तो अभी भी अंधेरा अच्छा खासा होता है, स्ट्रीट लाइट्स जहां पर होती हैं वहां पर तो अंधेरा नहीं होता, लेकिन हर जगह तो स्ट्रीट लाइट्स नहीं होती है ना, तो घर के बाहर तो अभी भी रात को आप थोड़ा बहुत एक्सपीरियंस कर सकते हैं, अगरचे के घर घर के बाहर जाकर के तो आप सो नहीं सकते ना, राइट? सोना तो अपने घर में होता है, और घर तो रोशन होता है, जगमगा रहा होता है आपका घर, तो सोने के लिए आप क्या सड़क पे जाके सोएंगे जहाँ पे स्ट्रीट लाइट्स ना हो? वहां तो आप सो नहीं सकते ना, तो फायदा तो कोई नहीं हुआ भाई, स्ट्रीट लाइट्स नहीं है तो रात है तो बड़ा बड़ी अच्छी बात है, तो फायदा क्या हुआ आपको? घर के अंदर तो पूरी लाइट मौजूद है ना। लेकिन बहरहाल अभी भी घर से बाहर निकले तो एक रात का पता लग जाता है, लेकिन एक वक्त आएगा, बहुत करीब है वो वक्त, ठीक है? वो वक्त क्या होगा कि जिसके अंदर घर से बाहर निकलेंगे ना तो भी रात नहीं होगी, ठीक है? रात नहीं होगी बल्कि पूरा का पूरा दिन होगा, मुकम्मल दिन होगा, ठीक है? और ये वक्त जो है, कोई बता सकता है ये कितना लंबा वक्त होगा? जब सिर्फ दिन होगा, रात होगी नहीं, किसी को पता? ये जो वक्त होगा कितना लंबा होगा? कोरिलेशन, आपने कहीं कोई बात सुनी होती है, कहीं कोई बात पढ़ी होती है, तो उन सबको आपस में रिलेट करना, ये भी तो अलग की एक ध्यान होती है ना, किसी को पता है? वो जो दिन है जिसमें रात नहीं होगी, या जो वक्त, जब वो वक्त आएगा जिसमें कोई रात नहीं होगी, वो कितने अरसे चलेगा? नहीं पता किसी को भी? पता तो है आप लोगों को जी, प्राइवेट ठीक क्यों जवाब देते हैं, सबके सामने देना। तो इन्होंने जवाब दिया, साल के बराबर होगा, ठीक है? एक साल के बराबर होगा, 50,000 साल के बराबर वो क़यामत के दिन नहीं है, एक साल, ठीक है? क्यों एक साल के बराबर होगा? इसलिए कि नबी अलैहिस्सलाम ने जब दज्जाल के बारे में लोगों को बताया ना, तो लोगों ने सबसे पहले ये सवाल किया कि वो कितना अरसा रहेगा, तो नबी अलैहिस्सलाम ने फरमाया कि वो 40 दिन रहेगा, 40 दिन, ठीक है? और फिर फरमाया कि उन 40 दिनों में से जो पहला दिन होगा वो एक साल के बराबर होगा, पहला दिन एक साल के बराबर होगा, दूसरा दिन एक महीने के बराबर होगा, और तीसरा दिन एक हफ्ते के बराबर होगा, और उसके बाद बाकी दिन जो होंगे वो नॉर्मल दिनों के बराबर होंगे, ठीक है? तो वो एक दिन एक साल के बराबर कैसे हो जाएगा, ठीक है? क्या सूरज जो है वो अपनी रोटेशन चेंज कर देगा, अर्थ की रेवोल्यूशन रोटेशन सब चेंज हो जाएगी? नहीं, ऐसा कुछ नहीं होने वाला है, बल्कि वो जो एक साल का एक दिन होगा ना, उसका मतलब ये है कि रोशनी जो है वो एक साल तक मुस्तकिल रहेगी, रात आएगी ही नहीं, ठीक है? अब इसके ऊपर दलील क्या है भाई? हमने ऐसी कोई, हमने कोई नबी सल्लल्लाहु अलैहि वसल्लम से जाके पूछा है कि आपका क्या मतलब था? या हमने कोई फ्यूचर के हालात देखे हैं जो हमने ऐसी बात कह दी आपके सामने, तो इसकी दलील क्या है कि दिन जो है वो एक साल के बराबर होगा, और उसमें फर्क सिर्फ ये होगा कि रात की तारीकी नहीं आएगी, बाकी सब कुछ सेम रहेगा, सिर्फ ये होगा कि तारीकी नहीं होगी, रोशनी रोशनी रहेगी, मुस्तकिल रोशनी ही रोशनी रहेगी, ठीक है? तो ये मतलब है उस दिन के एक साल के बराबर होने का, यानी एक साल के 365 दिन होंगे, वो होंगे वही 365 दिन, लेकिन 365 दिन तक सूरज की रोशनी दुनिया के अंदर मौजूद रहेगी, वो खत्म नहीं होगी, ठीक है ना? अब इसकी दलील क्या है? तो आप अगर इसका जवाब दें, तो जब तक हम इनका मैसेज पढ़ लेते हैं कि स्टडीज से दैट व्हेन वी स्विच ऑफ द लाइट्स आवर ब्रेन्स गेट सिग्नल्स दैट इट्स डार्क एंड सो नाइट सो इट शुड स्लीप, बट व्हेन वी सी मोबाइल फोन्स ब्रेन गेट्स रॉन्ग मैसेज दैट देयर इज लाइट सो इट्स डे, देन हमको नींद नहीं आती। अच्छा, तो आजकल की स्टडीज ये बता रहे हैं कि जो मोबाइल फोन को आप देखते हैं तो उसको देखने से आपका ब्रेन जो है ना समझता है कि अभी तक रात नहीं हुई है। तो भाई खाली मोबाइल फोन की जो लाइट होती है वो तो बहुत ही थोड़ी सी लाइट होती है ना, तो अब जाहिर है मोबाइल फोन की लाइट जो है उससे आपकी आपका ब्रेन जो है वो कंफ्यूज हो जाता है मोबाइल फोन की लाइट से, तो फिर जो घर के अंदर बाकी लाइट्स होती हैं तो उनसे फिर ब्रेन कितना कंफ्यूज होता होगा, बस वही कंफ्यूज ब्रेन, इसी इसी वजह से आजकल हम सारे के सारे कंफ्यूज ही रहते हैं, क्योंकि हमारे दिमाग कंफ्यूज हो चुके हैं ना जी। तो वो दलील क्या है कि जी वो जो 365 दिन तक, 365 दिन के बराबर एक दिन होगा, इसकी क्या दलील है? वो एक दिन नहीं होगा एक्चुअली एक साल के बराबर, बल्कि वो 365 दिन ही होंगे। तो इसकी दलील क्या है, कैसे पता चला कि वो 365 दिन ही होंगे? वो एक दिन इतना लंबा नहीं हो जाएगा, एक दिन इतना लंबा नहीं हो जाएगा, वो 365 ही दिन होंगे। हदीस मुबारका, तो भाई हदीस मुबारका में क्या ऐसी बात है। बहरहाल वक्त को बचाने की खातिर उसी हदीस के आगे के अल्फाज इसके ऊपर दलालत करते हैं, क्योंकि जब नबी अलैहिस्सलाम ने फरमाया कि एक दिन एक साल के बराबर होगा, तो सहाबा कराम तो नमाज के आशिक थे, उनको तो सबसे ज्यादा फिक्र ही अपनी नमाजों की थी, अपनी इबादात की थी, ठीक है ना। उनको अपने उन्होंने अपने बागों के बारे में सवाल नहीं किया कि हमारी फैक्ट्रियां कैसे चल रही होती, लेकिन उस जमाने में फैक्ट्रियां भी होती थी, बागात भी होते थे, राइट, और कारोबार भी होते थे। तो उन्होंने ये सवाल नहीं किया कि हम फिर कारोबार कैसे करेंगे और फैक्ट्रियां कैसे चलाएंगे और ये क्या होगा। उन्होंने क्या सवाल किया कि हम नमाजें कैसे पढ़ेंगे, क्या हम उस दिन के अंदर 5 नमाजें पढ़ेंगे? वो जो 40 दिन के, यानी वो जो साल के बराबर दिन होगा एक दिन, तो एक दिन में तो 5 नमाजें होती हैं, तो क्या हम उसके अंदर 5 नमाजें पढ़ेंगे? तो नबी अलैहि सल्लम ने फरमाया कि नहीं, तुम 5 नमाजें नहीं पढ़ोगे, बल्कि तुम हिसाब लगा करके नमाजें पढ़ोगे, ठीक है। अब हिसाब लगा के नमाजें पढ़ोगे क्या मतलब, क्योंकि नमाजें उस जमाने में लोग जो पढ़ा करते थे वो सूरज के तुलू होना, गुरूब होना, सूरज का बिल्कुल जेनिथ के ऊपर जो जवाल का वक्त होता है उसको देखते थे। फिर सूरज की जो जो साया पड़ा होता था वो एक साये के बराबर हो गया कि दो साये के बराबर हो गया, उसके मुताबिक फिर असर की नमाज का वक्त होता है। तो सूरज के जो मूवमेंट्स होती हैं उसके हिसाब से नमाजें पढ़ा करते हैं। तो अब जब रोशनी ही रोशनी होगी, यानी सूरज गुरूब ही नहीं हो रहा और रात शुरू ही नहीं हो रही, रात गुरूब ही नहीं हो रही, कुछ नहीं हो रहा, तो फिर आप नमाजें कैसे पढ़ेंगे? अब फरमाया कि तुम लोग जो है वो हिसाब से नमाजें पढ़ोगे। तो अब हिसाब का क्या मतलब, हिसाब का मतलब बहुत ही सिंपल सा है कि आज जो हम नमाजें पढ़ते हैं, तो आप कैसे नमाजें पढ़ते हैं? आप कोई बाहर निकल के सूरज को तो देखते ही नहीं है, ठीक है ना। आपके पास तो घरों के अंदर नमाज टाइम टेबल्स मौजूद हैं, ठीक है ना। टाइम टेबल्स पहले जो है वो कार्ड के अंदर लिखे हुए मौजूद होते थे, अब जो है वो टाइम टेबल्स जो है वो आपके फोन के अंदर मौजूद होते हैं, ठीक है ना, या इंटरनेट से आप देख लेते हैं। तो हिसाब किताब के जरिए से नमाज पढ़ना ऑलरेडी हम शुरू कर चुके हैं। तो जब जब वो दज्जाल का जमाना आएगा ना, जब सूरज गुरूब ही नहीं होगा या सूरज की रोशनी खत्म ही नहीं होगी, मुस्तकिल रहेगी, तो उस वक्त भी हम इसी तरीके से टाइम टेबल्स देख करके नमाज पढ़ते रहेंगे, ठीक है। अल्लाह ताला हमारे ईमान की हिफाजत फरमाए और उस वक्त भी हमें नमाज पढ़ने की तौफीक अता फरमाए। तो रात का होना ये अल्लाह की नेमत है, और रात का ना होना ये दज्जाल का काम होगा, ये दज्जाली फितने की की निशानी है कि रात नहीं आएगी, ठीक है। तो ये कोई अच्छी बात नहीं है कि रातें खत्म हो गई हैं और दिन ही दिन हुआ करता है और हम ज्यादा काम कर सकते हैं और पता नहीं और क्या क्या नेमतें बन गई हैं, ऐसा कुछ नहीं है, ठीक है। ये जहमत है, ये नेमत नहीं है। इसके बाद इरशाद फरमाया, In some areas of the world, there is day for 6 months and night for 6 months. Should we consider that as an exception from the normal? Exception from the normal, वो भी उसी तरह का ही मामला है कि उसके अंदर भी ना वो लोग भी अंदाजे से ही फिर नमाजें पढ़ रहे होते हैं, ठीक है। लेकिन वो जो इलाके हैं वो बिल्कुल यानी एक्सेप्शन ही हैं, क्योंकि नॉर्थ पोल और साउथ पोल के करीब वो इलाके हैं ना, तो जो इंसानी आबादी है पहले तो वहां पर होती ही नहीं थी इंसानी आबादी, बिल्कुल दूर दूर तक उनके इंसानी आबादी नहीं होती। आज के दौर में उनके करीब करीब के जो मुल्क हैं, जैसे नॉर्वे और डेनमार्क और स्विट्जरलैंड वगैरह टाइप के जो मुल्क हैं, या ग्रीनलैंड, तो वो वहां पर अब आबादी शुरू हो गई है पिछले 2-3 सदियों में, ठीक है। तो अब यानी उन लोगों के लिए नमाज के औकात जो है फिर अंदाजे से ही होते हैं। तो वो अंदाजा जो है वो कैसे करते हैं कि वो अपने करीब का इलाके जहाँ पर 5ों नमाजों के टाइमिंग्स मालूम करना आसान होते हैं ना, तो फिर वो वहाँ के टाइमिंग्स को फॉलो करते हैं, ठीक है। जैसे इंग्लैंड, इंग्लैंड के अंदर जो है वो प्रॉपर नमाजों के टाइमिंग्स होते हैं, क्योंकि सूरज गुरूब तुलू सब कुछ हो रहा होता है वहाँ पर। तो अब जो आर्कटिक नॉर्वे के रहने वाले लोग होते हैं वो फिर इंग्लैंड के टाइमिंग्स को फॉलो करके अपनी नमाजें पढ़ते हैं, ठीक है। बल्कि इसके ऊपर एक और फतवा वहाँ के लोगों ने जामिया अल अजहर से भी लिया हुआ है। अल अजहर का फतवा यह है कि भाई आर्कटिक नॉर्वे के रहने वाले लोग जो है ना वो सऊदी अरब के टाइम के मुताबिक नमाज, और सऊदी अरब के टाइम के मुताबिक रमजान मुबारक में रोजा रखें और खोलें, ठीक है। तो अब उनके लिए और भी ज्यादा आसानी होगी, सऊदी अरब के अंदर तो बहरहाल इतने मुश्किल औकात नहीं होते ना। एनीवे, तो ये एक्सेप्शन ही हैं। अच्छा, इसके बाद इरशाद फरमाया कि वजअलना नहारा माशा, कि इंसान की राहत और सुकून के लिए ये भी ज़रूरी है कि उसको ग़िज़ा वगैरह की ज़रूरियात मिलें, वरना वो नींद मौत हो जाएगी। ठीक, यानी ऐसी नींद जिसमें कि ग़िज़ा वगैरह ना मिले तो फिर तो मर ही जाएगा। अगर हम वक्त रात ही रहती और आदमी सोता ही रहता तो ये चीज़ें कैसे हासिल होती? उनके लिए जद्दोजहद और मेहनत और दौड़ धूप की ज़रूरत है जो रोशनी में हो सकती हैं। इसलिए फरमाया कि तुम्हारी राहत को मुकम्मल करने के लिए हमने सिर्फ रात और उसकी तारीकी नहीं बनाई, बल्कि एक रोशन दिन भी तुम्हें दिया जिसमें तुम कारोबार करके अपनी मुआशी जरूरियात हासिल कर सको। फतबारकल्लाहु अहसनुल अहसनुल खाल अहसनुल खालिकीन, के बरकतें हैं अल्लाह ताला के साथ जो कि बेहतरीन मखलूक बेहतरीन तख्लीक करने वाले। सुभान अल्लाह, अल्लाह ताला ने तौफीक दी। आज सुबह ही जब यह आजिज अपनी बेटी को छोड़ने के लिए जा रहा था गाड़ी में, तो एक छोटा सा एक मुशाहिदा हुआ कि जब हम गाड़ी को सड़क पे लेकर के आते हैं ना, तो हम पहले रुकते हैं कि जी लेफ्ट से गाड़ियां आ रही हैं और किस स्पीड में आ रही हैं, तो उसके हिसाब से फिर हम सड़क के ऊपर अपनी गाड़ी उतारते हैं। तो मैंने देखा कि जी एक गाड़ी आ रही थी बहुत तेज स्पीड से आ रही थी, तो मैं रुक गया, तो उस गाड़ी को जाने दिया। ठीक है, फिर मेरी नज़र पड़ी एक दूसरी गाड़ी के ऊपर जो कि बिल्कुल उतने ही फासले पर थी जितने फासले पर वो पहली वाली गाड़ी को मैंने देखा था, लेकिन इस गाड़ी को जो देखा ना, तो ये गाड़ी जो है वो स्लो स्पीड से आ रही थी। ठीक है, तो अब मैंने गाड़ी अपनी सड़क के ऊपर डाल दी। ठीक है, क्योंकि ये जो गाड़ी आ रही है ये स्लो स्पीड से आ रही है, हालांकि ये भी उतने ही डिस्टेंस से आ रही थी जितनी जितने डिस्टेंस से पहली गाड़ी आ रही थी। तो जब इस तरह से फिर गाड़ी डाल करके आगे जा करके गाड़ी टर्न कर ली, तो साजिद ने फिर अपनी बेटी से कहा कि अल्लाह ताला की कैसी कैसी नेमतें, कैसी कैसी अल्लाह ताला ने हमें नेमतें दी हैं कि आंख से हमें सिर्फ ये नजर नहीं आता कि हाँ भाई कोई चीज मौजूद है, राइट, सिर्फ ये नहीं नजर आता कि जी हाँ ये गाड़ी मौजूद है सड़क के ऊपर, बल्कि आंख में अल्लाह ताला ने ऐसी कैलकुलेशन लगाई हुई है कि इतना भी यानी देख करके ये भी पता लग जाता है कि ये जो चीज है ये कितनी स्पीड से हरकत कर रही है, और उससे फिर फौरन हमारा ब्रेन कैलकुलेट करके हमें बता देता है कि इस स्पीड से जो ये हरकत कर रही है तो ये इतनी देर में मुझ तक पहुंच जाएगी। ठीक है, यानी आंखें उसको देख करके उसकी स्पीड भी मेजर करती हैं और हमारा दिमाग फौरन हमें कैलकुलेट करके बता देता है कि ये जो तेज चीज है इतनी स्पीड से हरकत कर रही है ये मुझ तक बहुत तेजी से पहुंच जाएगी, और उसके बरक्स एक दूसरी चीज को आंख देखती है वो चीज भी जो है वो सामने मौजूद है, राइट, लेकिन उसकी स्पीड को देख करके आंख ब्रेन को सिग्नल देती है कि इसकी स्पीड जो है ना वो कम स्पीड है, तो इस वजह से इसको तुम तक पहुंचने में अभी इतना वक्त है, तो तुम आराम से अपनी गाड़ी को सड़क पर डाल सकते हो, ये गाड़ी तुम्हें आकर के टक्कर नहीं मारेगी, राइट। तो बेटी को कहा कि अल्लाह ताला ने हर इंसान के पास एक सुपर कंप्यूटर फिक्स किया हुआ है, सुपर कंप्यूटर इतनी तेजी के साथ इंफॉर्मेशन को वो कैप्चर करता है और उसको प्रोसेस करता है और डिसीशन मेकिंग कर रहा होता है, मुस्तकिल डिसीशन मेकिंग कर रहा होता है इतनी स्पीड के साथ, सुपर कंप्यूटर यही तो करता है। तो इंसान को तो पता नहीं कितनी सदियां लगी सुपर कंप्यूटर बनाने में, और सुपर कंप्यूटर अभी भी जो है ना वो इंसान का मुकाबला नहीं कर सकता। ठीक है, तो उसके बाद फिर अल्लाह ताला ने तौफीक दी, यही आयत हालांकि मैंने पढ़ी नहीं थी, अभी पढ़ी है, लेकिन यही आयत फतबारक अल्लाह अहसनुल खालिकीन। ठीक है, कि अल्लाह ताला के नाम के साथ कैसी कैसी बरकतें, अल्लाह ताला ही बरकत वाली जात है जो कि बेहतरीन तख्लीक करने वाला है, कोई इंसान इंसान अल्लाह ताला की तख्लीक के करीब ही नहीं पहुंच सकता। इसके बाद इंसान की राहत के इस सामान का जिक्र है जो आसमान से मुताल्लिक हैं, इनमें सबसे बड़ी नफा बख्श चीज आफ्ताब की रोशनी है। इसका जिक्र फरमाया वजअलना सिराजं वहाजा, यानी हमने आफ्ताब को एक रोशन भड़कने वाला चिराग बना दिया। फिर आसमान के नीचे जो चीज़ें इंसान की राहत के लिए पैदा फरमाई उनमें सबसे ज्यादा जरूरत पानी, जरूरत की चीज पानी होती है। अच्छा, सिराजों व हाजा, ठीक है, यानी रोशन भड़कने वाला चिराग बना दिया। ठीक है, भड़कने वाला, जलने वाला, यानी भड़कने से मुराद क्या होता है कि जो चीज जल रही होती है, बर्न कर रही होती है। ठीक है, अब पिछले दिनों अल्हम्दुलिल्लाह बेटियों की बात आ रही है, तो छोटी बेटी ने फिर एक बहुत ही मजे का सवाल किया, रुकैया ने, आप सब जानते हैं तकरीबन इसको, उसने सवाल किया कि अब्बू आपने हमें बताया ना कि जो फरिश्ते होते हैं वो नूर के बने हुए होते हैं। ठीक है, वो नूर के बने हुए होते हैं, तो रात के वक्त जब अंधेरा हो जाता है तो تو اب فرشتے تو موجود ہوتے ہیں, ٹھیک ہے نا, فرشتے جیسے آ رہے ہیں, آپ قرآن کی تلاوت کر رہے ہیں, یہ خیر اس نے نہیں کہا تھا, لیکن اس نے کہا کہ فرشتے رات میں اگر آئیں تو کیا ان کے نور کی وجہ سے رات میں روشنی ہو جائے گی, رائٹ, کیونکہ فرشتے نور کے بنے ہوئے ہیں, اب فرشتے آ رہے ہیں تو کیا رات میں روشنی ہو جائے گی, ٹھیک ہے. اب یہ آسان سوال نہیں, اگر آپ سے اس کا جواب پوچھیں تو خیر آپ جواب دے بھی سکتی ہیں, بیکاز ابھی اس ٹاپک پہ بات شروع ہو چکی ہے, ٹھیک ہے, سراجوں وحاجہ کے کانٹیکسٹ میں بات ہو رہی ہے نا, تو کیا فرق ہے. الحمدللہ اللہ نے مدد فرمائی, ورنہ تو بچوں کے سوال ایسے ہوتے ہیں کہ جواب انسان نہیں دے پائے اگر اللہ مدد نہ کرے, ٹھیک ہے, اللہ تعالیٰ نے مدد فرمائی تو اسی وقت ذہن میں بات آ گئی کہ اللہ تعالیٰ نے جس نور سے فرشتوں کو بنایا ہے یہ نور ایک بالکل مختلف قسم کا نور ہے, ٹھیک ہے نا, یہ وہ نور نہیں ہے جس کو کہ ہم دنیا میں ایکسپیرئنس کرتے ہیں, ٹھیک ہے, جیسے سورج کا جو نور جس کو جس کے لیے ذوق لفظ بھی استعمال ہوتا ہے, ذوق سے ذوق, اور اس کے لیے نور کا بھی لفظ استعمال ہو سکتا ہے روشنی, لیکن یہ جو سورج کی روشنی ہے یہ روشنی جلنے سے پیدا ہوتی ہے, اس کے اندر فیول جلتا ہے, کوئی چیز جلتی ہے, ٹھیک ہے, اور بالکل اسی طریقے سے جو ہمارے گھر کے اندر بلب ہوتے ہیں لائٹ بلبس, یہ لائٹ بلبس بھی جو ہیں فلیمنٹ کے جلنے کی وجہ سے روشنی کریٹ کرتے ہیں, جب ہی ان لائٹ بلب سے ہیٹ بھی کریٹ ہوتی ہے, خالی روشنی کریٹ نہیں ہوتی, ہیٹ بھی پروڈیوس ہوتی ہے کیونکہ اس کے اندر کوئی چیز جل رہی ہوتی ہے, کوئی ایسی لائٹ دنیا کے اندر نہیں ہے کہ جو کہ جلے بغیر پروڈیوس ہو سکے, ٹھیک ہے, اسی وجہ سے لائٹ انرجی کا لفظ استعمال کیا جاتا ہے نا, کیونکہ جل کر کے انرجی پروڈیوس ہوتی ہے, لیکن فرشتوں کا جو نور ہے یہ وہ والا نور نہیں ہے, ٹھیک ہے نا, اس کے اندر کسی چیز کو جلنے کی ضرورت نہیں ہوتی, یہ جو نور ہے اللہ تعالیٰ نے اپنے نور سے, جیسے اللہ نور السماوات والارض والی جیسی آیت ہے, ٹھیک ہے, اللہ جو ہے وہ آسمان اور زمین کا نور ہے, تو ویسے تو مفسرین نے اس کو ہدایت کا نور کہا, ٹھیک ہے, کہ اللہ تعالیٰ کی ہدایت کا نور جو ہے اس کی طرف اللہ تعالیٰ یہدی من یشاء, ٹھیک ہے, وہ اس نور کی طرف اللہ تعالیٰ جس کو چاہتا ہے ہدایت دیتا ہے, لیکن اللہ تعالیٰ نے جو فرشتوں کو کریٹ کیا یہ ایک ایسے نور سے کریٹ کیا کہ جس کے اندر کچھ جلتا نہیں ہے, ٹھیک ہے, کچھ جلتا نہیں ہے, اوکے, اب جب آپ نے اگر یہ بات سمجھ لی کہ فرشتوں کا نور جلنے والا نور نہیں ہے, ایک الگ قسم کا نور ہے, اب نبی علیہ الصلوۃ والسلام, ٹھیک ہے, ان کے بارے میں بھی اللہ تعالیٰ نے سراج کا لفظ استعمال کیا قرآن کے اندر, نبی صلی اللہ علیہ وسلم کے لیے بھی سراج کا لفظ استعمال کیا, ٹھیک ہے, چراغ, آپ صلی اللہ علیہ وسلم بھی چراغ کی مانندے ہیں, چراغ سے بھی نور نکلتا ہے, لیکن آپ صلی اللہ علیہ وسلم کو جب سراج کہا تو آگے کیا کہا, سراج کی صفت کیا بیان کری, سراج کا لفظ تو موصوف ہے نا, صفت کیا بیان کری, وہ صفت تھی سراجم وحاجہ نہیں بلکہ سراجم منیرا, جی سراجم منیرا, منور سراج, آپ صلی اللہ علیہ وسلم کے اندر جلنے والی چیز نہیں ہے, ہیٹ نہیں ہے آپ صلی اللہ علیہ وسلم کے اندر, آپ کا جو نور ہے وہ سراسر ٹھنڈک ہے, سراسر راحت ہے, رحمت للعالمین والا نور ہے آپ کے پاس, ٹھیک ہے, تو آپ کا جو نور ہے نا یہ ایک مختلف قسم کا نور ہے, منیرا استعمال کیا, منیرا کا لفظ اللہ تعالیٰ نے کس کے لیے استعمال کیا, نبی علیہ الصلوۃ والسلام کے علاوہ, کسی کو پتہ ہے, یاد آ رہا ہے, آپ صلی اللہ علیہ وسلم کے علاوہ بھی منیرا کی صفت کسی اور کے لیے بھی استعمال کری ہے, وہ کون ہے بھائی, منیرا آنٹی, منیرا کی صفت اور کس کے لیے استعمال کری ہے بھائی, سراجا وحاجا ہے تو سراج کے بعد اور دوسری کی کیا چیز رہ جاتی ہے, نہیں پتا, یاد نہیں آ رہا ہوگا, پتا تو ہوگا یقینا, قمرم منیرا, رائٹ, قمرم منیرا, کیونکہ چاند کی جو روشنی ہے یہ اس کی اپنی روشنی نہیں ہے, وہ ریفلیکٹ کرتا ہے روشنی کو, ٹھیک ہے نا, تو اس کو بھی قمرم منیرا, وہ منور ہوتا ہے کسی دوسری کی روشنی کی وجہ سے, تو نبی علیہ السلام بھی جو ہیں یہ ریفلیکٹیو روشنی آپ صلی اللہ علیہ وسلم کے پاس ہے, یہ ریفلیکٹیو روشنی کس کی ریفلیکشن کر رہی ہوتی ہے, اللہ تعالیٰ کے نور کو ریفلیکٹ کر رہی ہوتی ہے, اللہ تعالیٰ کا جو نور ہے نا وہ نبی علیہ السلام کے قلب مبارک میں آتا ہے, جس کو ہمارے مشائخ کیا کہتے ہیں, جب آپ مراقبے کی نیت کرتے ہیں تو مراقبے کی ایک تو اجمالی نیت ہے کہ اللہ کی رحمت آ رہی ہے میرے دل میں سما رہی ہے، میرے دل سے ظلمت و سیاہی دور ہو رہی ہے اور میرا دل کہہ رہا ہے اللہ اللہ اللہ، یہ اجمالی ٹھیک ہے ہائی لیول نیت ہے مراقبے کی. جو مراقبے کی تفصیلی نیت ہے وہ کیا ہے کہ اللہ تعالیٰ کی جو رحمت آ رہی ہے وہ ڈائریکٹ میرے قلب مبارک کے اندر نہیں آ رہی. میرا قلب مبارک، کیونکہ ہم سب کا قلب مبارک ہی ہے نا، ہم نے تو کوئی گناہ ونا کیا نہیں، تو اس وجہ سے ہمارا قلب بھی قلب مبارک ہے، شیخ کے دل میں بھی نہیں آ رہی ہوتی. ٹھیک ہے، اللہ تعالیٰ کی جو رحمت آ رہی ہوتی ہے نبی علیہ الصلاۃ والسلام کے قلب مبارک میں آ رہی ہوتی ہے، روضہ مبارک کے اندر، مدینہ طیبہ کے اندر جہاں پہ آپ صلی اللہ علیہ وسلم کی قبر مبارک ہے، وہاں نبی علیہ السلام ہمارے شیخ نہیں ہے بائی دی وے، یہ بات بالکل کلیئر رکھیں اپنے ذہن میں. ٹھیک ہے، تو اللہ تعالیٰ کی رحمت جو ہے وہ نبی علیہ السلام کے قلب مبارک میں آ رہی ہوتی ہے. نبی علیہ السلام کے قلب مبارک سے جو ہمارے سلسلے کے ہمارے سلسلے کے ایک شیخ ہیں حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ، ان کے قلب مبارک، اور پھر وہاں سے آگے وہاں سے آگے وہاں سے آگے، حتیٰ کہ جو میرے شیخ ہیں، ٹھیک ہے نا، یعنی جن سے میرا اصلاحی تعلق ہے، جن سے کہ میں نے اپنے معاملات کے اندر مشورے کرنے ہوتے ہیں، ان کے قلب کے اندر آ رہی ہے اور ان کے قلب سے میرے قلب میں آ رہی ہے. یہ ہوتی ہے مراقبے کی تفصیلی نیت. ٹھیک ہے، تو نبی علیہ السلام کے قلب مبارک جو ہے وہ اللہ تعالیٰ کی جو نور ہے نا اس کو ریفلیکٹ کر رہا ہوتا ہے، اور ریفلیکٹ کس طرح سے کر رہا ہوتا ہے کہ وہ باقی مخلوقات، ساری مخلوق وہ اس نور سے فائدہ پا رہی ہوتی ہے، ساری مخلوق. ٹھیک ہے، اب اس میں سے ماننے والے بھی ہوتے ہیں، نہ ماننے والے بھی ہوتے ہیں، انسان بھی ہوتے ہیں اور حیوان بھی ہوتے ہیں اور سب کچھ ہوتے ہیں. ٹھیک ہے، تو اللہ تعالیٰ نے یہ اپنے محبوب علیہ الصلوۃ والسلام کو جو ہے نا جو مقام دیا ہے نا، اس مقام کو سمجھنا تو دور کی بات، ہمیں پتہ ہی نہیں ہے کہ کیا مقام ہے. انٹلیکچولی بھی ہم نہیں اس بات کو سمجھ رہے ہوتے کہ نبی علیہ الصلوۃ والسلام کو اللہ تعالیٰ نے کیا مقام دیا ہوا ہے. ٹھیک ہے، تو نبی علیہ الصلوۃ والسلام کے بارے میں کیا فرمایا کہ سراج بھی ہیں لیکن منیرہ والے سراج ہیں، وہ حاجہ والے سراج نہیں ہیں. ٹھیک ہے، تو اس کے بعد فرمایا کہ یہ جو سب سے زیادہ ضرورت کی چیز ہوتی ہے وہ پانی برسانے والے بادل ہیں. ٹھیک ہے، ان کا ذکر فرمایا. دیکھیں اگر کوئی ذرا پریشان ہو گیا ہو اس بات سے جو میں نے آپ کو کہا نا کہ نبی علیہ الصلوۃ والسلام ہمارے شیخ نہیں ہیں، ٹھیک ہے، تو بھائی یہ بات خالی یہ فقیر نہیں کہہ رہا، ٹھیک ہے، یہ بات خالی یہ فقیر نہیں کہہ رہا، بلکہ حضرت جی نے حضرت مجدد الف ثانی رحمۃ اللہ علیہ کو نقل کرتے ہوئے کیا فرمایا، مجدد الف ثانی رحمۃ اللہ علیہ. ٹھیک ہے، تو میں نے ان کی کتاب بھی نہیں پڑھی ہے، میں تو حضرت جی کو کوٹ کر رہا ہوں. حضرت جی نے کیا فرمایا، پیر ذوالفقار احمد نقشبندی کہ مجدد الف ثانی رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ میرا اپنے شیخ کے بارے میں گمان یہ ہے کہ یا تو مجھے کامل شیخ ملے ہیں، یعنی حضرت باقی باللہ رحمۃ اللہ علیہ جو کہ حضرت مجدد الف ثانی رحمۃ اللہ علیہ کے شیخ تھے، یا حضرت صدیق اکبر رضی اللہ تعالی عنہ کو شیخ کامل ملے ہیں. جملہ اگر لکھ لیں تو فائدہ ہوگا انشاءاللہ. حضرت مجدد الف ثانی رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ میرا اپنے شیخ کے بارے میں یہ گمان ہے کہ یا تو مجھے شیخ کامل ملے ہیں اور میرے شیخ کے بعد صدیق اکبر رضی اللہ تعالی عنہ کو شیخ کامل ملے تھے. کیا مطلب، کیا باقی تمام مشائخ کی یہ نفی کر رہے تھے کہ دنیا میں کوئی مشائخ پیدا ہی نہیں ہوئے میرے شیخ کے علاوہ، اور صرف نبی علیہ الصلوۃ والسلام صدیق اکبر رضی اللہ عنہ کے شیخ تھے، ٹھیک ہے، اور میرے شیخ تھے؟ نہیں، بلکہ یہ یکسوئی کہلاتی ہے، اس کو کہتے ہیں بینگ فلی فوکسڈ، ٹھیک ہے، ہیونگ سنگولیرٹی آف پرپز، اس کو کہتے ہیں. ٹھیک ہے، تو مجدد الف ثانی رحمۃ اللہ کیا فرما رہے ہیں، وہ کہہ رہے ہیں کہ میرے شیخ کون تھے، حضرت باقی باللہ رحمۃ اللہ علیہ میرے شیخ تھے. اور نبی علیہ الصلوۃ والسلام کس کے شیخ تھے، یہ تو نہیں فرمایا کہ میرے شیخ نبی علیہ الصلوۃ والسلام بھی ہیں، نہیں، نبی علیہ الصلوۃ والسلام کس کے شیخ تھے، ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے شیخ تھے، یعنی صحابہ کرام کے شیخ تھے. ٹھیک ہے، کیونکہ حضرت مجدد الف ثانی اپنے اس قول کے اندر جو شیخ کا لفظ استعمال کر رہے ہیں وہ اصلاحی تعلق والے شیخ کا لفظ استعمال کر رہے ہیں، یعنی اصلاحی تعلق کے کانٹیکسٹ میں شیخ کا لفظ استعمال کر رہے ہیں. ٹھیک ہے نا، اصلاحی تعلق کے کانٹیکسٹ میں شیخ کا لفظ استعمال کر رہے ہیں، ٹھیک ہے، عربی لغت کے کانٹیکسٹ میں شیخ کا لفظ استعمال نہیں کر رہے، کیونکہ اگر وہ عربی لغت کے کانٹیکسٹ میں شیخ کا لفظ استعمال کریں تو عربی لغت میں شیخ کا کیا مطلب ہوتا ہے؟ جی عربی جاننے والی خواتین، شیخ کا کیا مطلب ہوتا ہے عربی لغت میں؟ عربی لغت میں شیخ کا کیا مطلب ہوتا ہے؟ اچھا چلیں، وہ تو شکر کریں میں کسی کا نام لے کر کے نہیں سوال کرتا آپ لوگوں سے، بس پوری کلاس ماشاءاللہ 34 اسٹوڈنٹس کی کلاس ہے تو کسی کے بھی دل میں آ جائے بات تو اب اس کے اوپر امید ہے کہ آپ لوگ مائنڈ نہیں کرتے ہوں گے، تو شیخ کا جی بزرگ، بزرگ میننگ بوڑھا شخص، ٹھیک ہے نا، بوڑھا شخص، علم کا تو تعلق نہیں ہے، عربی لغت کے شیخ کا تعلق علم سے نہیں ہے، عمر سے ہے، ٹھیک ہے نا، عمر سے ہے. جب یہ شیخ فانی اس شخص کو کہا جاتا ہے کہ جس کے بس موت کا وقت ہو، اب اس کے نا وہ بیماری سے باہر نکلنے کی کوئی امید نہ بچ گئی ہو، اتنا بوڑھا ہو چکا ہے کہ اب جو بیمار ہوا ہے تو اب اس نے مر ہی جانا ہے، اس کو کہتے ہیں شیخ فانی، فنا ہو جانے والا شیخ، ٹھیک ہے، تو بڑی عمر والے کو شیخ کہتے ہیں. تو اب جو ہے وہ کوئی جاہل ہو، دیہاتی ہو، لیکن اس کی عمر بڑی ہو گئی ہو، تو کیا آپ اس کو شیخ کہیں گی؟ نہیں کہیں گی نا، کیونکہ آپ جس کو شیخ کہہ رہی ہیں وہ تو آپ کسی اور کانٹیکسٹ میں بات کر رہی ہیں، ٹھیک ہے نا، کسی اور کانٹیکسٹ میں. تو ایک کانٹیکسٹ ہے عربی لغت کا کانٹیکسٹ، اس کے اندر شیخ جو ہے وہ بوڑھے آدمی کو کہتے ہیں. ایک کانٹیکسٹ ہے علم کا کانٹیکسٹ، علم کا کانٹیکسٹ، علم کے کانٹیکسٹ کے اندر سارے شیخ ہیں ماشاءاللہ، شیخ ابن تیمیہ بھی شیخ ہیں، شیخ وہ البانی بھی شیخ ہیں، رائٹ، اور شیخ حضرت مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ وہ بھی شیخ ہیں، رائٹ، سارے ہی شیخ ہیں اس کے اندر ماشاءاللہ، جتنے علماء کرام اور مشائخ عظام، شیخ عبد القادر جینانی بھی شیخ ہیں، شیخ مجدد الفسانی بھی شیخ ہیں، رائٹ، شیخ بہاءالدین زکریہ ملتانی بھی شیخ ہیں، سارے ہی شیخ ہیں، لیکن علم کے کانٹیکسٹ میں، رائٹ، روحانی علم بھی اس میں شامل ہو گیا اور جو ظاہری علم ہے وہ بھی شامل ہو گیا، ٹھیک ہے. لیکن جب آپ آتے ہیں اصلاح کے کانٹیکس میں، اصلاح، رائٹ، اصلاح کے کانٹیکس میں جب بات کرتے ہیں تو اس وقت شیخ صرف وہ شخص ہوتا ہے کہ جس کی بات آپ مان کر کے چل رہے ہوتے ہیں، اپنے احوال اس کے سامنے بیان کرتے ہیں، پھر وہ آپ کو کوئی حکم کرتا ہے، کوئی آپ کو یعنی امر کرتا ہے یا نہیں کرتا ہے، اور پھر آپ کوشش کرتے ہیں اس کے امر اور نہیں کے اوپر عمل کرنے کی، ٹھیک ہے نا، بس یعنی انٹلیکچولی آپ ایگریڈ ہوتے ہیں کہ ہاں میں نے ان سے جو ہدایات لینی ہے تو ان کی ہدایات پہ میں نے عمل کرنے کی کوشش کرنی ہے، دیٹس آل، ٹھیک ہے نا. کرنا کرانا آپ ابھی پیچھے بات بھی ہو چکی ہے، کرنا کرانا تو ویسے ہی ہمارے بس میں کچھ ہے نہیں، وہ تو اللہ ہی نے توفیق دینی ہوتی تو انسان کچھ کرتا ہے، ہمارا تو بس ارادہ ہی کرنے کا کام ہے، ٹھیک ہے. اسی وجہ سے نا ایک بات یاد رکھیں، کیونکہ آپ کو میں نے بتایا، دوبارہ ریمائنڈ کرایا نا، کہ یہ جو کلاس ہے اس کا تعلق صرف قرآن کی تفسیر بس پڑھ لی اور یہ نہیں، بلکہ اس کا تعلق تزکیہ نفس کے ساتھ، سلوک کے ساتھ ہے، ٹھیک ہے. تو اس وجہ سے ایک اور اہم بات ذرا سمجھ لیں کہ جو شیخ ہوتا ہے نا انسان کا، جس کے ساتھ اصلاحی تعلق انسان کا ہوتا ہے، ٹھیک ہے نا، یہ ایک بالکل ڈفرینٹ قسم کی چیز ہوتی ہے، یہ ڈاکٹر ہوتا ہے پیورلی، ٹھیک ہے نا. تو اب اس شیخ کے ساتھ جو ہے نا ہم جو یعنی احوال ڈسکس کرتے ہیں تو اس میں ہماری نیت کیا ہوتی ہے، ہماری نیت کیا ہونی چاہیے یا کیا ہوتی ہے، ہونی چاہیے ادھر وے، کیا ہونی چاہیے ہماری نیت، ہماری نیت آخرت کی اصلاح ہونی چاہیے، آخرت کی، ٹھیک ہے. دنیاوی معاملات کی اصلاح یہ ہماری نیت نہیں ہونی چاہیے، ٹھیک ہے، دنیاوی معاملات کی اصلاح یہ ہماری نیت نہیں ہونی چاہیے. آخرت کی جو اصلاح ہوتی ہے یہ ایک الگ چیز ہوتی ہے، دنیاوی معاملات کی اصلاح ایک الگ چیز ہوتی ہے، ٹھیک ہے. تو جس شیخ کے ساتھ آپ نے اصلاحی تعلق بنایا ہوتا ہے، یہ اصلاحی تعلق آخرت کی اصلاح کے لیے ہوتا ہے. اسی وجہ سے آپ اپنے شیخ کے ساتھ دنیاوی معاملات میں مشورہ کر سکتے ہیں، بالکل کر سکتے ہیں اور کرنا بھی چاہیے دنیاوی معاملات میں، ٹھیک ہے، کہ میں اپنی بیٹی کی شادی فلانی جگہ پہ کروں کہ نہیں کروں، میں اپنے بیٹے کو اس سکول کے اندر داخل کراؤں کہ نہ کراؤں،
ठीक है, मैं अपने अपने शौहर के साथ जो है वो ये वाली बात डिस्कस करूं या ना करूं, ठीक है ना। लेकिन कभी ऐसा हो सकता है कि शेख आपको दुनियावी मामलात के अंदर मशवरा दे, लेकिन उन मशवरे यानी उसके मशवरे के बुनियाद पर आपका वो दुनियावी मामला जो है ना वो अच्छा ना बन सके, अच्छा ना हो सके। इट इज क्वाइट पॉसिबल, बिल्कुल पॉसिबल है ये, ठीक है ना। और ये होता है, आप दुनिया के सबसे बड़े शेख को के पास भी चले जाए ना, यानी सबसे बड़े बुजुर्ग को भी आप अपना सलाही शेख बना लें और उनके साथ अपने मामलात में मशवरा करें, तो कोई गारंटी नहीं है कि आप जो है ना वो यानी आपके सारे दुनियावी मामलात जो हैं वो आपकी तवक्को के मुताबिक होंगे, ठीक है। आपको प्रॉफिट ही होगा शेख से मशवरा करने के बाद दुनियावी तौर पर, नहीं कोई गारंटी नहीं है, ठीक है ना। तो शेख के साथ जो मशवरा कर रहे हैं तो अच्छे गुमान के साथ आप कर रही हैं, अल्लाह उसके ऊपर सवाब देता है क्योंकि आपने उनको अहमियत दी अपनी ज़िंदगी में, उनके दीनी ताल्लुक की वजह से, उनकी उनकी तकवा की वजह से, और आपका उनके बारे में जो अच्छा गुमान है इसकी वजह से आपने उनको मशवरे के काबिल समझा और आपने उनसे मशवरा किया। ये मशवरा करना सवाब का बायस बनता है, सवाब का बायस बनता है, ठीक है। तो इस वजह से शेख के साथ दुनियावी मामलात में भी मशवरा करना चाहिए, कर सकते हैं बिल्कुल सवाब के लिए। लेकिन इस्लाह का मतलब होता है कि नुकसान खत्म हो जाए, फायदा रह जाए खाली, इसको इस्लाह कहते हैं। नुकसान खत्म, फायदा ही फायदा रह जाए। इस्लाह जो होती है वो आखिरत के कॉन्टेक्स्ट में होती है। शेख से मशवरा, शेख से जो आप अहवाल डिस्कस करते हैं ना, मशवरा का लफ्ज मैं यहाँ इस्तेमाल नहीं करूँगा, ठीक है। शेख से जो आप अपने अहवाल डिस्कस करते हैं तो उसमें इस्लाह जो है ना वो आखिरत की हो रही होती है, ठीक है। उसका दुनियावी नफे नुकसान से कोई ताल्लुक नहीं होता, उसका ताल्लुक बराह रास्त आखिरत के साथ हो रहा होता है, ठीक है। तो इस वजह से ना जो जो इस्लाही ताल्लुक वाला शेख होता है ये एक डिफरेंट का टाइप ऑफ चीज़ होती है, और इसके जो रियलिटी है ना कि ये शेख क्या होता है, क्यों होता है, इस रियलिटी को जब तक हम समझ नहीं पाते ना तो उस वक्त तक हम उस शेख से फायदा नहीं उठा पा रहे होते, ठीक है। हम बेसिकली बस टाइम पास कर रहे होते हैं और बस चले चले जा रहे होते हैं, और जो फायदा हासिल करना चाहिए था हम वो फायदा कर ही नहीं पा रहे होते हैं। हम बस उनसे मशवरे ही करे चले जा रहे होते हैं, ठीक है ना। यानी शेख जिनके साथ आपने स्थायी ताल्लुक बनाया ना, तो अब हम ना उनके साथ सिर्फ मशवरे कर रहे होते हैं, मशवरे, ठीक है। ये मशवरे करने के लिए स्थायी ताल्लुक नहीं बनता है, स्थायी ताल्लुक का जो यानी मकसद है ना ये मशवरे करना नहीं है, ठीक है ना। अभी आपको समझाया ना कि मशवरे क्यों करते हैं, इसलिए कि आप उनके बारे में अच्छा गुमान रखते हैं, ठीक है ना। आप उनके तकवा की वजह से समझते हैं कि जी हाँ इनको कुछ बसीरत भी हासिल होगी और इनको यानी अल्लाह ताला की तरफ से जो है वो कुछ इशारे वगैरह हो जाते होंगे, तो इस वजह से आप उनसे मशवरा कर लेते हैं, ठीक है। लेकिन इस्लाही ताल्लुक का मकसद शेख से मशवरे करना नहीं होता है, ठीक है। इस्लाही ताल्लुक का मकसद शेख से मशवरे करना नहीं होता है, ठीक है। बल्कि शेख से क्या करना होता है, फिर शेख से गाइडेंस लेना होता है। गाइडेंस, गाइडेंस लेना अलग चीज है, मशवरे करना अलग चीज है। ये डिफरेंस हमें नहीं पता, आपको पता था ये डिफरेंस, किसी से गाइडेंस लेना कि जी मुझे बताएं मुझे क्या करना चाहिए, मुझे बताएं मुझे क्या नहीं करना चाहिए, ये अल्फाज होते हैं गाइडेंस लेने वाले अल्फाज। और एक होते हैं कि आप मुझे मशवरा दें कि मुझे फलानी जगह पर जो है वो ना इन्वेस्टमेंट करनी चाहिए कि नहीं करनी चाहिए, ठीक है ना। अब ये जो मशवरा होता है ना, अल्फाज बजाय दोनों के सेम ही है, लेकिन मशवरा जो होता है वो आप एक के बजाय दूसरे के पास भी जाके कर सकते हैं। एक से कर लिया मशवरा, अब आप किसी और के पास जाएं उससे भी मशवरा कर लें, फिर आप तीसरे के पास जाएं उससे भी मशवरा कर लें, ठीक है ना। किसी और एक्सपर्ट, कोई और एक्सपर्ट एक्सपर्ट आपको नजर आ जाए उससे भी आप मशवरा कर लें, फिर आपके पास चार पांच मशवरे जब जमा हो गए ना, तो अब आप उन चार पांच मशवरों में से जो मशवरा आपको ज्यादा मुनासिब लगता हो आप उस मशवरे पर अमल कर लें, ठीक है, बात समझ में आ रही है? ये कहलाता है मशवरा करना। रिपीट करूं इस बात को, मशवरा करना क्या होता है कि आपने किसी से उसकी बुजुर्गी की वजह से मशवरा कर लिया, किसी से उसके तकवा की वजह से जाकर अपने मामले में मशवरा कर लिया। फिर आप किसी दूसरे शख्स के पास गए, उसके पास आपने देखा कि भाई ये बंदा जो है ना वो फील्ड का एक्सपर्ट है, इस फील्ड का, जिस फील्ड में मैं कोई काम करना चाह रहा हूँ, उससे भी जाके आपने मशवरा कर लिया। फिर आपने अपने अब्बू के पास भी जाकर के मशवरा कर लिया कि भाई मेरे अब्बू जो हैं तो वो, उन्होंने भी दुनिया देखी हुई है और उन्होंने जो है वो मुझे भी पाल पोस करके जवान किया है, और ठीक है ना, वो मेरे बारे में मुखलिस हैं, जाहिर है वो मेरा मेरा भला ही चाहेंगे, तो अब्बू के पास भी जाकर के मशवरा कर लिया, ठीक है ना। फिर आपको पता चला कि अच्छा आपके फलाने चाचू साहब थे, तो चाचू साहब को जो है वो, उनको भी इस फील्ड के बारे में कुछ पता है, तो आपने चाचू के पास भी जाकर के मशवरा कर लिया, ठीक है ना। अब चार मशवरे जमा हो गए ना, ठीक है, अब चार मशवरों में से आप खुद डिसाइड करेंगे कि आपको किस चीज पर अमल करना चाहिए। ये मशवरा बाइंडिंग नहीं होता, मशवरा बाइंडिंग नहीं होता, ठीक है। लेकिन जो इस्लाही ताल्लुक के अंदर बात पूछी जा रही होती है वो मशवरा नहीं होता है, ठीक है ना। वो आपने इसलिए पूछना होता है क्योंकि आप अपने नफ्स को फॉलो नहीं करना चाहते, आप अपने नफ्स पर ट्रस्ट नहीं करना चाहते, इस वजह से आप अपने शेख से बात पूछ रहे होते हैं कि आप बता दीजिए मुझे क्या करना चाहिए। वो मशवरा नहीं होता, उसको कहते हैं गाइडेंस लेना, ठीक है। अब इसके ऊपर वो वाली गाइडेंस जो होती है उसको भी ना बहुत बाइंडिंग बना करके हमें घबराना नहीं चाहिए कि जी वो तो अब बाइंडिंग हो गई, अब उसके ऊपर मैं अमल नहीं करूंगा तो कोई ऊपर से आग आएगी और मुझे जला करके भस्म कर देगी, ठीक है ना। शेख से मैंने बात पूछ ली, अब उस बात के ऊपर अगर मैंने अमल नहीं किया तो आसमान से एक आग आएगी, वो जला के मुझे भस्म कर देगी, या जो है मैं चलता हुआ कहीं जा रहा हूँ, आगे एक गड्ढा खुदेगा और मैं जमीन के अंदर दफन हो जाऊंगा क्योंकि मैंने शेख के मशवरे पे अमल नहीं किया। ये भी शैतान की तरफ से डाले हुए ख्याल आते हैं, ठीक है ना। तो इस वजह से ना आसान अल्फाज में सुन लीजिए कि शेख से जब आपने बात पूछी, ठीक है, तो उसके बाद वो बाइंडिंग नहीं है आपके ऊपर, बाइंडिंग नहीं है, ठीक है। लेकिन अगर आप उस पे अमल करने का इरादा कर लेते हैं, करें या ना करें, इरादा कर लेते हैं, मकसद पूरा हो जाता है, आखरत का फायदा मिल जाता है, ठीक है। लेकिन अगर आप इरादा भी ना करें कि शेख से मैंने पूछ तो लिया लेकिन मेरा अमल करने का इरादा नहीं है, तो क्या होता है? तो सिर्फ सिर्फ बोलें या सिर्फ ना बोलें, बहरहाल तो होता क्या है, होता यह है कि आप शेख की बात पर अमल करने के बजाय अपने नफ्स की बात पर अमल कर रहे होते हैं, ठीक है। शेख की बात पर अमल करने के बजाय अपने नफ्स की बात पर अमल कर रहे होते हैं, ठीक है ना। और ये तो हम वैसे भी कर रहे होते हैं, क्या ऐसा नहीं है? ये हरकत, नफ्स की बात पर अमल करना, ये तो हम वैसे ही कर रहे होते हैं, हर वक्त ही कर रहे होते हैं, ठीक है। तो नफ्स पर जो हम रोजाना 50 मरतबा, जो हमारा दिन गुजर यानी हमारा जो दिन होता है उसके अंदर हम 50 काम जो है वो नफ्स की मान करके कर रहे होते हैं, तो आपका क्या ख्याल है उन 50 नफ्स की बात मान करके करने के ऊपर आपके सामने कोई हमेशा घड़ा खुद जाता है जिसके अंदर आप दफन हो जाते हैं जाकर के, या आसमान से कोई आग आ जाती है या कोई और मुसीबत पड़ जाती है आपके ऊपर? ऐसा तो नहीं होता ना, ठीक है। तो इस वजह से ना ये जो एक प्रोपेगेंडा लोगों ने मचाया हुआ है, शैतान ने बेसिकली मचाया हुआ है, ठीक है ना, वो प्रोपेगेंडा क्या है, शेख से इस्लाही ताल्लुक मत बनाना, अगर बना लोगे तो माननी पड़ेगी, नहीं मानोगे तो फंस जाओगे, अजाब आ जाएगा तुम्हारे ऊपर। ये झूठ है, ये बकवास है, ये सिर्फ शैतान के वसवसे हैं इंसान को इस्लाह से रोकने के लिए, इंसान को इस्लाह से रोकने के लिए ये शैतान के वसवसे हैं। इस वजह से आपको ये बात समझा रहा हूं कि नहीं, ये ऐसा नहीं है, ठीक है भाई। नफ्स की तो हम पहली मान के चल रहे होते हैं, अगर शेख से बात पूछने के बाद भी अगर उसके ऊपर हमने अमल करने का इरादा ना किया, विच इज ऑब्वियसली नॉट द बेस्ट ऑफ द थिंग्स, ठीक है ना। यानी इस्लाही ताल्लुक बनाने का मकसद ये होता है कि आप भी उनकी बात उनसे पूछें और फिर उसके ऊपर अमल करने का इरादा कर लें, ठीक है ना, और फिर अल्लाह ताला से मदद करें, अल्लाह मेरी मदद फरमा दें कि भाई शेख ने जो मुझे काम कहा है करने को उसको करना मेरे लिए आसान हो जाए, ठीक کتنا آسان طریقہ ہے یہ, کتنا آسان راستہ ہے. لیکن اگر آپ نے وہ نہیں کیا بلکہ آپ نے دل میں ارادہ کر لیا کہ نہیں بس اس معاملے میں تو میں شیخ کی نہیں مان سکتا, تو پھر کیا ہوگا؟ بس اتنا ہی ہوگا نا کہ آپ نفس کی مانیں گے پھر, ٹھیک ہے, کیونکہ آپ کے نفس نے ہی آپ کو کہا ہے نا کہ بھائی شیخ کی بات نہیں ماننی اس معاملے کے اندر. تو بھائی نفس کی تو ہم انہیں نہیں کیس مان رہے ہوتے ہیں, سارے کام ہی ہم نفس کی مان کر کے کر رہے ہوتے ہیں, ٹھیک ہے. تو شیخ کے ساتھ جو اصلاحی تعلق ہوتا ہے اس کے اندر کم از کم اتنی پاسبلٹی تو پیدا ہو جاتی ہے نا کہ اس نے جو آپ کو کام کرنے کو کہا ہے تو آپ اس, یعنی 50% پاسبلٹی تو ہے نا کہ آپ اس کام کو کرنے کا ارادہ کر لیں گی. اگر کرنے کا ارادہ کر لیں گی تو نفس کی مان کر چلنے سے بچ جائیں گی, ٹھیک ہے, نفس کی مان کر چلنے سے بچ جائیں گی. تو 50% پاسبلٹی تو ہے نا مقصود کے پانے کی, 50% پاسبلٹی تو ہے نا, ٹھیک ہے. لیکن اگر اصلاحی تعلق نہیں ہوگا اور شیخ سے جو ہے وہ اپنے معاملات میں گائیڈنس نہیں لیں گی تو پھر کیا ہوگا؟ پھر جو ہے 50% پاسبلٹی بھی نہیں ہوگی, 50% پاسبلٹی بھی نہیں ہوگی, بلکہ 100% پاسبلٹی نفس کے ماننے کی ہوگی. تو سمپل لاجک, سمپل عقل استعمال کریں, کون سا والا راستہ فائدے والا راستہ ہے, جس راستے کے اوپر 100% نفس پرستی ہے یا جس راستے کے اوپر 50% نفس پرستی, ٹھیک ہے, 50% نفس پرستی کی پاسبلٹی ہے اور 50% نفس کو چھوڑنے کی پاسبلٹی بھی ہے, ٹھیک ہے. تو اب بس یہی ہے اتنا, ٹھیک ہے. اس وجہ سے نا لوگوں کے پروپیگنڈا پہ آنے کی بجائے جو ہے وہ مشائخ سے خود جا کر کے سمجھنا چاہیے کہ بھائی یہ تزکیہ کیا ہوتا ہے, ٹھیک ہے نا, واٹ از دس ہول تھنگ اباؤٹ, یہ کیا ہے اصلاحی تعلق, مقصد کیا ہے, کیا نیت کیا ہونی چاہیے ہماری, رائٹ, مشورہ کیا ہوتا ہے اور شیخ کے ساتھ جو 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 اپنی کمیونیکیشن ہوتی ہے وہ کیا چیز ہوتی ہے, ان دونوں کے درمیان فرق ہے, ان دونوں کے درمیان فرق ہے. اسی وجہ سے آخری بات کر کے آج ختم کرے گا, جب بھی کوئی شخص جس نے کہ کسی شیخ کے ساتھ اصلاحی تعلق بنایا ہوا ہے, ٹھیک ہے نا, اس نے ایک شیخ کے ساتھ اصلاحی تعلق بنایا ہوا ہے اور شیخ کو اپنے احوال بتائے ہوئے ہیں اور شیخ اس کو گائیڈ کرتے رہتے ہیں کہ بھئی ایسے کرنا چاہیے, ایسے نہیں کرنا چاہیے, ایسے کرنا چاہیے, ایسے نہیں کرنا چاہیے, جب یہ شخص کسی دوسرے شخص کے پاس, کسی دوسرے شیخ کے پاس چلا جاتا ہے, کسی بھی دوسرے شیخ کے پاس چلا جاتا ہے اور اپنے معاملات جو ہیں وہ اس دوسرے شیخ کے سامنے رکھ کر کے ان سے پوچھنا شروع کر دیتا ہے, ٹھیک ہے, دوسرے شیخ کے پاس جا کر کے اپنے معاملات ان کے سامنے رکھ کر کے اس سے پوچھنا شروع کر دیتا ہے نا, اب بھی کیا کر رہا ہے, اب دراصل یہ کیا کر رہا ہے, جی آپ بتائیں, کسی دوسرا شیخ, چاہے وہ شیخ جو ہے وہ بڑا ہو چھوٹا ہو برابر والا ہو اس کے شیخ کا, اسے فرق نہیں پڑتا, اینی ادر شیخ, جب یہ اپنے احوال اس کے پاس لے کر کے جائے گا اور اس سے پوچھنا شروع کر دے گا, ٹھیک ہے, اپنے شیخ کو چھوڑ کر کے, تو اب یہ کیا کر رہا ہے, ٹھیک ہے نا, اب یہ جو ہے نا یہ نفس پرستی کر رہا ہے, اس لیے کہ اس نے جو فائنل ڈیسیشن لینا ہے, فائنل ڈیسیشن اس کے اپنے نفس کا ہوگا, کیونکہ اس نے اب مشورہ کرنا شروع کر دیا ہے, اب یہ گائیڈنس نہیں لے رہا, یہ مشورے کر رہا ہے, ٹھیک ہے نا, اور مشورے کے اندر تو ملٹیپل اوپینینز ہوتے ہیں آپ کے سامنے, اور ملٹیپل اوپینینز کے اندر سے سلیکٹ کس نے کرنا ہوتا ہے, نفس نے کرنا ہوتا ہے سلیکشن, فائنل سلیکشن نفس کے ہاتھ میں ہوتی ہے, ٹھیک ہے نا. اسی وجہ سے نا یہ پک اینڈ چوز والا جو معاملہ ہے نا, پک اینڈ چوز, آپ اتنا تو اکثر لوگوں کو پتا ہوگا کہ چار امام ہیں, حنفی, شافعی, مالکی, حنبلی, ٹھیک ہے نا, چاروں صحیح ہیں. امام ابو حنیفہ رحمۃ اللہ علیہ تو کیا ہیں وہ, کیا ان کا ٹائٹل ہے, یعنی امام اعظم, ٹھیک ہے نا, امام ابو حنیفہ امام اعظم ہیں, اور امام شافعی تو بہت ہی جونیئر ہیں, امام احمد ان سے بھی زیادہ جونیئر ہیں, ٹھیک ہے نا. لیکن ہمارا دین کیا کہتا ہے, تقلید کرو اور تقلید شخصی کرو, ایک شخص کی تقلید کرو, ایک امام کی تقلید کرو, چاہے تمہارا امام امام احمد ابن حنبل کیوں نہ ہو جو کہ سب سے جونیئر ہیں, لیکن اگر تم حنبلی ہو تم حنبلی رہ کر کے زندگی گزارو, یہ مت دیکھنا کہ امام ابو حنیفہ رحمۃ اللہ علیہ امام اعظم ہے اور وہ جو ہے وہ تقویٰ کے پہاڑ تھے اور فلانے تھے اور فلانے تھے, تو اب کچھ باتوں میں میں حنفی فقہ کو فالو کر لیا کروں گا اور باقی باتوں کے اندر میں امام احمد کی فقہ کو فالو کیا کروں گا کیونکہ امام اعظم جو ہیں وہ اتنے بڑے اعظم شخص ہیں. نہیں, اگر تم یہ کرو گے تو تم نفس پرستی کر رہے ہو گے, نفس پرستی کر رہے ہو گے. تو بالکل جس طریقے سے فقہ کے اندر تقلید شخصی سے انسان کو فائدہ ہوتا ہے, اگر وہ دو امام یا تین امام لے کر کے چلے گا تو اصل میں وہ نفس پرستی کر رہا ہوگا, بالکل اسی طریقے سے تزکیہ نفس کے راستے کے اوپر بھی یہ نہیں دیکھا جاتا کہ جی آپ کے شیخ جو ہیں وہ کتنے بڑے شیخ ہیں اور فلانے کے شیخ جو ہیں وہ کتنے عظیم شیخ ہیں یا وہ چھوٹے ہیں وہ بڑے ہیں. یہاں پر بھی تقلید شخصی سے فائدہ ہو رہا ہوتا ہے, تقلید شخصی سے فائدہ ہو رہا ہوتا ہے. اس لیے کیونکہ اللہ رب العزت, اصل میں اللہ رب العزت نے فائدہ پہنچانا ہوتا ہے, شیخ نے فائدہ نہیں پہنچانا ہوتا ہے, فائدہ تو اللہ نے پہنچانا ہے. اللہ نے تو یہ دیکھنا ہے کہ یہ نفس کی مان رہا ہے کہ نفس کی نہیں مان رہا. اگر نفس کی مان رہا ہے تو بے شک امام ابو حنیفہ کی کچھ معاملات میں تقلید کر رہا ہو, لیکن نفس کی مان کر کے تقلید کر رہا ہے نا, تو امام اعظم کی تقلید سے اس کو نہیں فائدہ ہوگا, امام اعظم کی تقلید سے اس کو نہیں فائدہ ہوگا. اس لیے کہ یہ اصل میں نفس کی مان رہا ہے, ظاہری طور پر امام اعظم کی مان رہا ہے لیکن حقیقت میں نفس کی مان رہا ہے, اس کو فائدہ نہیں ہوگا. ٹھیک ہے, بالکل اسی طریقے سے تزکیہ نفس کے اندر بھی بالکل یہی معاملہ ہوتا ہے. باقی تفصیلات آپ کے اپنی ثواب جیت کے اوپر یاد چھوڑ دیتا ہے, جو آپ نے انہیں لکھا ہے بس اس کو پڑھ کر کے پھر کلاس ختم کرتے ہیں. تو کیا اپنے شیخ سے مشورہ بھی اتنا ہی ضروری ہے جتنا اصلاحی تعلق ضروری ہے؟ آپ کا سوال جو ہے وہ آپ کی کنفیوژن یا تو عکاسی کر رہا ہے یا یہ کہ میں آپ کے سوال کو سمجھ نہیں پا رہا ہوں. خیر جی, میں دوسرا بھی ایک آیا ہوا ہے پرائیویٹ کامنٹ, اس کو بھی پڑھ لیتا ہوں پھر دیکھتے ہیں. ہم اگر حضرت جی سے مشورہ کریں تو کیا وہ بھی اسی میں شامل ہے؟ بھائی شیخ تو ایک ہی ہوتا ہے, ٹھیک ہے, البتہ جو کسی کا شیخ ہوتا ہے نا, اگر وہ شیخ اس کو کہے کہ آپ دوسرے شیخ کے پاس جا کر کے پوچھیں, ٹھیک ہے, چاہے وہ کوئی بھی دوسرا شیخ ہو, ٹھیک ہے, تو پھر یہ جو آپ جا کر یہ پوچھ رہے ہیں یہ حکم کے اوپر پوچھ رہے ہیں, تو اس میں چونکہ آپ کا نفس انوالو نہیں ہے بلکہ آپ اطاعت کے اندر یہ کام کر رہے ہیں, اب اس کے اندر آپ کسی سے بھی جا کر کے یعنی ان کے حکم کے اوپر جا کے پوچھ سکتے ہیں. لیکن پوائنٹ یہی ہے, ٹھیک ہے, اپنا شیخ تو ایک ہی ہوتا ہے. مجدد الف ثانی رحمۃ اللہ علیہ کے شیخ باقی باللہ رحمۃ اللہ علیہ تھے, ٹھیک ہے نا, ہی ہیڈ ٹو بی ویری کلیئر اباؤٹ اٹ, ٹھیک ہے نا. اور نبی علیہ الصلوۃ والسلام جو تھے وہ حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے شیخ, ٹھیک ہے, اسی وجہ سے نا جو ہمارے مشائق ہیں نا ان کی زندگیاں عجیب عجیب واقعات, ہم تو ہمارا دماغ جو ہے نا وہ بلو اپ ہو جائے ان واقعات کو سن کر کے, ٹھیک ہے, یعنی ابھی چھوڑیں بہت دیر ہو گئی ہے, تو وہ واقعہ جو میرے دل میں آ رہا تھا ابھی اس کو بیان نہیں کرتے, ان شاء اللہ مے بی نیکسٹ ٹائم اللہ نے توفیق دی تو شاید آپ کے سامنے رکھیں. اپنے شیخ سے مشورہ بھی اتنا ہی ضروری ہے جتنا اصلاحی تعلق ضروری ہے, تو یہ تو آپ کا جو سوال ہے یہ بڑا ہی کنفیوژن قسم کا سوال ہے, تو اس کے لیے نا پھر پہلے آپ کو دوبارہ سے ری ریکارڈنگ سننی پڑے گی, غور سے نا اس ریکارڈنگ کو سنیے گا اور پھر اس کے بعد جو بات سمجھ میں آئے تو اس حوالے سے پوچھے گا, ٹھیک ہے. نہیں بہت دیر ہو گئی اور مجھے بھی کام ہے, آپ لوگوں کو یقیناً جانا ہوگا ان شاء اللہ. السلام علیکم و رحمۃ اللہ.